أما بعد، أعوذ من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. إن الله وملائكته يصلون على النبي، يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه. درود شریف پڑھ لیا ابھی سب نے. اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد و بارک وسلم. پڑھ لیا، تھوڑا سا زور سے بھی پڑھ سکتے بنا نہیں ہے. اچھا جی، تو آخری کلاس میں ہم کہاں تک پہنچے تھے؟ اسی کو جہاں ہے بالکل آخری بات ہم نے کر کے پھر ختم کیا تھا کلاس. نہیں، وہ تو ٹھیک ہے، وہ تو آپ سب لوگ بتا رہے ہیں کہ اس کو یہ سزا ملی، اس کو یہ والی سزا ملی، اس کو یہ والی سزا ملی، لیکن ہم اس سے تھوڑا سا آگے بڑھ گئے تھے. ہم نے نیکسٹ ٹاپک جو ہے نا وہ بالکل ٹچ کیا تھا، خالی شروع نہیں کیا تھا لیکن تھوڑا سا ٹچ کیا تھا اگلے ٹاپک کو. اگلا ٹاپک جو تھا نا وہ تھا مائگریٹ، ایگزیکٹلی ہجرت. ٹھیک ہے، جب نبی علیہ الصلوۃ والسلام نے مسلمانوں کو حبشہ کی طرف ہجرت کرنے کے لیے فرمایا تھا، تو یہ ہم نے نا بس ٹچ کیا تھا اور ہم اس سے پھر آگے بڑھتے ہیں. تو پچھلی جو بیسیکلی ٹاپک چل رہا تھا وہ یہ تھا کہ نبی علیہ الصلوۃ والسلام کو کچھ لوگ جو ہوتے ہیں نا وہ ایکسٹرا تکلیف پہنچاتے تھے، بہت زیادہ مذاق اڑاتے تھے، تکلیف پہنچاتے تھے، فزیکل تکلیف بھی پہنچاتے تھے اور وربل تکلیف بھی پہنچاتے تھے، زبان سے بھی اور ہاتھوں سے بھی. ان میں سے کوئی پتھر مارتا تھا تو کوئی ان میں سے جو ہے وہ نبی علیہ الصلوۃ والسلام کے اوپر مٹی اٹھا اٹھا کر کے پھینکتا تھا، تو کوئی جو ہے وہ لوگوں کو منع کرتا تھا جب آپ صلی اللہ علیہ وسلم لوگوں کو تبلیغ کر رہے ہوتے تھے کہ لوگوں تم لا الہ الا اللہ کہو تو تم کامیاب ہو جاؤ گے، تو یہ پیچھے سے آ کر کے شور مچانا شروع کر دیتا تھا اور کہتا تھا کہ لوگوں نہیں ماننا اس کی بات، یہ تو نعوذ باللہ یہ تو جھوٹے ہیں، اس کی بات ہرگز نہ ماننا. ٹھیک ہے، تو اس طریقے سے یہ لوگ جو ہے وہ بہت زیادہ اذیتیں پہنچاتے تھے. تو پھر اللہ تعالیٰ نے نا ان میں سے جو خاص خاص لوگ تھے نا، بہت بڑے بڑے اذیت پہنچانے والے، تکلیف پہنچانے والے، جیسے کہ حارث بن عتیلہ تھا، عتیلہ تھا، اور ولید بن مغیرہ تھا، عاص بن وائل تھا، تو ان سب کو جو ہے وہ چن چن کر کے اللہ تعالیٰ نے پھر عذاب دیا جبرائیل علیہ السلام کے ذریعے سے. ٹھیک ہے، لیکن یہ چند لوگ تھے، لائک پانچ چھ لوگ تھے یہ. ٹھیک، اور بھی بہت سارے لوگ جو آپ صلی اللہ علیہ وسلم کو تکلیف میں پہنچاتے تھے وہ ابھی تک زندہ تھے اور وہ ان کا کام چل رہا تھا. ہاں، جبرائیل علیہ السلام کو پتا تھا، لیکن ایک ہوتا نا بات چیت کرنے کے لیے آپ اپنے دوست سے پوچھتے ہیں کہ ہاں بھائی تم بتاؤ یہ کیسے ہیں، تو پھر وہ بتاتے ہیں، حالانکہ آپ کو پہلے سے پتا ہوتا ہے لیکن پھر بھی آپ پوچھتے ہیں. تو یہ ایک کانورسیشن کا، ایک بات چیت کرنے کا ایک سٹائل ہوتا ہے. اس کا مطلب یہ نہیں تھا کہ جبرائیل علیہ السلام کو پتا نہیں تھا اور نبی علیہ السلام سے پوچھ رہے تھے، پھر اس کے بعد اس کا انگلی کا اشارہ. اچھا، اس میں تو لکھا تھا کہ اس کی پیر کی طرف انگلی کا اشارہ کیا، لیکن اور بکس میں لکھا ہوا ہے کہ کسی کے نا جبرائیل علیہ السلام نے سر کی طرف اشارہ کیا، کسی کے پیٹ کی طرف اشارہ کیا، اور کسی کے پیر کی طرف اشارہ کیا. جس کے سر کی طرف اشارہ کیا تھا تو اس کے نا سر کے اندر کانٹے چبھنا شروع ہو گئے تھے اور اس کی آنکھیں جو ہے وہ خراب ہو گئی تھیں. جس کے پیٹ کی طرف اشارہ کیا تھا تو اس کا پیٹ جو ہے وہ پھولنا شروع ہو گیا تھا، وہ جس طرح سے پڑا تھا نا کہ وہ پھٹ گیا تھا. اور جس کے پیر کی طرف اشارہ کیا تھا تو اس کے پیر میں کانٹا چبھ گیا تھا اور وہ کانٹا سے اس کو زہر پھیل گیا تھا. کسی کے ایک کے پیر میں کانٹے چبھے تھے، دوسرا جو تھا اس کے پیر کے اندر ایک تیر چبھ گیا تھا جس کے اندر زہر تھا، اور وہ زہر پھیل کر کے پھر اس کا پیر پھول پھول کر کے اونٹ کی گردن کی طرح موٹا ہو گیا تھا. خیر، یہ لوگ جو ہے یہ تو پھر ایک ہی رات کے اندر عبداللہ بن عباس رضی اللہ تعالیٰ عنہ نے فرمایا کہ ایک ہی رات میں نا یہ سارے کے سارے مرے تھے. بہرحال، تو باقی لوگ تو زندہ تھے، کافرین، مشرکین، اور وہ آپ صلی اللہ علیہ وسلم کو اور مسلمانوں کو بدستور کنٹینیوسلی تکلیفیں پہنچاتے تھے. تو پھر نا نبی علیہ الصلوۃ والسلام نے مسلمانوں سے کہا کہ تم لوگ پھر یہاں سے نکل جاؤ مکہ مکرمہ سے اور ادھر ادھر پھیل جاؤ, یعنی اپنی جان بچانے کے لیے, اپنی فیملیز کو, اپنی عزت کو بچانے کے لیے. تو مسلمانوں نے پوچھا کہ اے اللہ کے نبی صلی اللہ علیہ وسلم آپ ہی بتا دیجئے کہ ہم کہاں جائیں نا, تو آپ صلی اللہ علیہ وسلم فرمایا کہ تم لوگ حبشہ چلے جاؤ, ایبسینیا انگلش میں اس کو کہتے ہیں, ٹھیک ہے. تو وہاں کا جو بادشاہ ہے نا جس کا نام نجاشی تھا, یا جس کا ٹائٹل نجاشی تھا ایکچولی, تو وہاں کا بادشاہ بہت اچھا آدمی ہے, اگرچہ کہ وہ کرسچن ہے, ٹھیک ہے, لیکن وہ اچھا ہے, وہ کسی پر ظلم نہیں ہونے دیتا اپنے ملک کے اندر, انصاف پسند ہے, جسٹس کو مینٹین کرتا ہے. تو اب یہ جو حبشہ تھا وہ مرا نہیں تھا کرسچن, مسلمان ہو اس کا انتقال ہوا تھا, ہاں وہ صحابی صحابہ میں اس کا شمار ہوتا ہے, کنکلوڈ کرتا ہے اس نے دیکھا نہیں تھا, لیکن پھر بھی ان کا نام صحابہ میں شمار ہوتا ہے, ٹھیک ہے. وہ جب ہم وہاں پہنچیں گے پھر انشاءاللہ بات کریں گے اس کے اوپر. تو حبشہ جو تھا نا وہ پھر کس طرح سے, انفارچونیٹلی وہ میپ کبھی تک ہم انتظام نہیں کر سکیں, لیکن جیسے سعودی عرب تو خیر نہیں, پورا جو اریبین پیننسولا ہے وہ اس طرح سے ہے نا, تو اس کے بالکل ویسٹ کی طرف, یعنی اگر آپ گلوب کو دیکھیں یا میپ کو دیکھیں, تو لیفٹ سائڈ کے اوپر ایک اوشن, ایک سی ہے جس کو ریڈ سی کہتے ہیں, ٹھیک ہے. تو ریڈ سی کے مزید ویسٹ کے اوپر افریقن کانٹیننٹ ہے, افریقہ کا بڑے صغیر ہے, ٹھیک ہے, بڑے. ہاں تو جب آپ جدہ پہنچیں, جدہ کے شہر جائیں, اور وہاں سے اگر آپ کوئی بوٹ لے لیں نا ریڈ سی کو کراس کرنے کے لیے, تو وہ کراس کر کے آپ افریقہ میں جس ملک میں پہنچیں گے نا وہ ملک ہی حبشہ یا ایبسینیا, آج کل وہ ایتھیوپیا کہلاتا ہے. تو یہ لوگ جو تھے نا, جو جن کا پھر ارادہ ہو گیا کہ ہاں ہم ہجرت کر لیتے ہیں, تو یہ سارے کے سارے نا تقریباً ایک ساتھ ہی نکلے, اور یہ جلدی سے جدہ کی پورٹ پہ پہنچ گئے. جدہ کے پورٹ پر اس زمانے میں بھی ٹریڈرز کی جو ہے وہ بوٹس وغیرہ, کشتیاں وغیرہ ہوتی تھیں, جن کے اندر وہ سامان لے کر کے جاتے تھے پھر دوسری جگہوں پر بیچنے کے لیے. تو انہوں نے پھر کسی بوٹ والے سے بات کری, اور اس کے جو ہے نا وہ کیپٹن کو پیسے ویسے دے کر کے یہ بوٹ کے اندر سوار ہو گئے, اور بوٹ وہاں سے آگے چل گئی, ٹھیک ہے. مکہ مکرمہ والوں کو پتا چل گیا کہ یہ کچھ مسلمان جو ہے نا وہ یہاں سے بھاگ رہے ہیں, صحیح ہے. تو انہوں نے اپنے لوگ جو ہے نا وہ ان کے پیچھے بھیجے کہ ان کو پکڑ کر کے واپس لے کر کے آؤ, یہ ہم سے بھاگ کر کے چلے جائیں گے, پتہ نہیں وہاں پہ جا کر کے ہمارے خلاف کیا آپ منصوبے بنائیں گے. تو لوگ ان کے پیچھے گئے, لیکن تھوڑی سی ان کو دیر ہو گئی. جب یہ جدہ پہنچے تو مسلمان جو تھے وہ بوٹ پہ سوار ہو کر کے آگے جا چکے تھے, اور پھر مزید کوئی بوٹس وہاں پر تھی نہیں, اس زمانے میں ایسا تو نہیں تھا مستقل جو ہے وہ بوٹ چلتی رہتی تھی, ٹھیک ہے, تو اور کوئی بوٹ تھی نہیں, تو اس وجہ سے ان لوگوں کو واپس آنا پڑا. جی آپ کچھ کہہ رہے تھے؟ اچھا بتا دیا, ٹھیک ہے. تو خیر یہ لوگ جو ہے وہ وہاں پہنچ گئے, اور وہاں پر نا یہ لوگ رہنا شروع ہو گئے. یہ زیادہ لوگ نہیں تھے, ٹھیک ہے, یہ لوگ جو تھے ان کی تعداد لکھی ہوئی ہے کہ یہ 11 مرد تھے اور 5 عورتیں تھیں, ٹھیک ہے, تو ٹوٹل 16 یا ہو سکتا ہے 17 اتنے سے لوگ تھے. ان میں جو ہے نا کچھ لوگ تو اکیلے تھے جنہوں نے اکیلے ہجرت کری, کچھ لوگ جو تھے انہوں نے اپنی فیملیز کے ساتھ ہجرت کری, یعنی بیوی کو اور بچوں کو لے کر کے بھی, اگر ان کے بچے تو بچوں لے کر کے, ٹھیک ہے. تو ٹوٹل خیر یہ 16-17 بنتے تھے. ان میں نبی علیہ الصلوۃ والسلام کی بیٹی سیدہ رقیہ رضی اللہ تعالیٰ عنہ بھی تھیں, جنہوں نے اپنے ہسبینڈ حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ کے ساتھ یہ والی ہجرت کری تھی, ٹھیک ہے, اور کچھ اور مسلمان ان کے علاوہ تھے. تو اب یہ لوگ وہاں پہ پہنچ گئے نا, تو وہاں پہ پہنچنے کے بعد یہ لوگ رجب کے مہینے میں پہنچے تھے, ٹھیک, رجب کا مہینہ, رمضان سے پہلے شعبان ہوتا ہے, شعبان سے پہلے رجب ہوتا ہے. تو رجب کے مہینے میں پہنچے اور وہاں پہ آرام سے رہنا شروع ہو گئے. شعبان کا مہینہ آیا, پھر اس کے بعد رمضان کا مہینہ آیا, پھر اس کے بعد شوال کا مہینہ آیا, ٹھیک ہے. اس وقت نا ان تک ایک خبر پہنچی مکہ مکرمہ سے, کسی نے, لوگ آتے رہتے تھے تو وہی ٹریڈ کیروانز لے کر کے, لوگ جس طرح یمن جاتے تھے اور روم جاتے تھے یا فارس جاتے تھے, ایران فارس, اسی طریقے سے کچھ لوگ حبشہ بھی جایا کرتے تھے, تو اس طرح سے ایک ٹریولنگ چلتی رہتی تھی, ٹھیک ہے. تو کوئی نہ حبشہ پہنچا مکہ مکرمہ سے ایک خبر لے کر کے. وہ خبر کیا کہ مکہ مکرمہ میں سارے لوگ مسلمان ہو گئے, ٹھیک ہے, سارے لوگ مکہ مکرمہ میں مسلمان ہو گئے. اب جب ان کو یہ خبر پہنچی حبشہ کے اندر تو یہ تو بہت خوش ہو گئے کہ واہ بھائی کیا بات ہے, یہ تو سارا مسئلہ ہی حل ہو گیا. تو یہ لوگ جو ہے نا وہ پھر واپس آ گئے مکہ مکرمہ. لیکن جب مکہ مکرمہ واپس پہنچے تو ان کو پتا چلا کہ یہ خبر جھوٹی تھی, یہ سچی خبر نہیں. ٹھیک ہے, اچھا اس خبر کا بیک گراؤنڈ کسی کو پتا ہے کہ یہ خبر جو جھوٹی خبر تھی یہ پھیلی کیسے؟ یہاں پہ آن لائن کلاس میں کسی کو پتا ہے کہ یہ جھوٹی خبر تھی, یہ مکہ مکرمہ سے حبشہ پہنچی کیسے؟ یعنی کوئی نہ کوئی حد, دیکھیں جو بھی جھوٹی خبر بھی ہوتی ہے نا تو اس کی بھی کوئی نہ کوئی بیس ہوتی ہے, کسی نہ کسی وجہ سے ایک جھوٹی خبر جو ہے وہ پیدا ہوتی ہے. لیکن وہ اس کی بات یہ ہوتی ہے کہ وہ 100% جھوٹی نہیں ہوتی, اس میں کچھ نہ کچھ سچ ہوتا ہے. لیکن اس کے اوپر لوگ جو ہے نا پھر جھوٹ کو جو ہے وہ ایڈ کر دیتے ہیں. ٹھیک ہے, تو اس طرح سے وہ آگے نہیں اس وجہ سے نہیں. اچھا ایک دفعہ نا ایک کلاس میں کسی نے بتایا ہمیں کہ ایک کلاس تھی اسکول کے اندر, تو ٹیچر نے نا ایک دفعہ یہ بات سمجھانے کے لیے کہ دیکھو یہ جھوٹی خبر جو ہوتی ہے نا وہ لوگوں میں کیسے پھیلتی ہے, انہوں نے ایک نا پریکٹیکل ڈیمونسٹریشن کر کے بتایا بچوں کو. وہ کیسے کہ ایک بچے کو, یعنی جیسے کلاس میں آپ نے دیکھو کالمز ہوتے ہیں, آپ ایسے بیٹھتے ہیں لائن سے بیٹھتے ہیں, تو 30 کٹس تو ہوتے ہیں, 20-30 کٹس ہوتے ہیں. تو اس نے نا ایک کونے سے ایک بچے کو بلایا اپنے پاس, ٹھیک ہے, اور اس کو جو ہے نا بالکل کان میں, جیسے سرگوشی کرنا کہتے ہیں نا سرگوشی وسپر, تو اس کے کان کے اندر ایک جملہ کہہ دیا. ٹھیک ہے, اس کے کان میں ایک جملہ کا ایک سینٹینس, ٹھیک ہے, اور اس بچے سے کہا کہ اب تم جو ہے نا وہ تمہارے برابر میں جو بچہ بیٹھا ہوا ہے نا اس بچے کو ذرا کونے میں لے کے جاؤ اور بالکل آہستہ آواز میں یہ جملہ جو میں نے تمہیں کہا ہے نا یہی جملہ تم برابر والے بچے کے کان میں کہہ دو. ٹھیک ہے, تو اس نے جو ہے وہ اپنے برابر والے کے بچے کے کان میں اسی طریقے سے وہ جملہ کہہ دیا. اور پھر اس سے کہا ٹیچر نے کہ اب تم جو ہے نا اپنے پیچھے جو بچہ بیٹھا ہوتا ہے نا اس کو اس طریقے سے بلاؤ کونے میں اور چپکے سے سرگوشی کے انداز میں اس کے کان میں یہ والی بات کہہ دو جو تم نے پہلے والے بچے سے سنی تھی. ٹھیک ہے, اس نے اس طرح سے کر دیا, اس سے کہا کہ اب نیکسٹ کو اسی طریقے سے کہو, اب اس سے کہا کہ اس نیکسٹ کو اپنے پیچھے والے بچے کو کہو, پھر اس کے برابر والا, پھر اس کے پیچھے والا, پھر اس کے پیچھے والا, پھر اس کے پیچھے والا. ٹھیک ہے, اسی طریقے سے وہ جو بات تھی جو ٹیچر نے پہلے بچے کے کان میں کہی تھی نا وہ چلتے 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 جب آخری بچے کے کان میں پہنچی نا تو پھر ٹیچر نے اس سے پوچھا کہ ہاں بھائی بتاؤ وہ کیا بات تھی. تو اب مجھے ایگزیکٹلی وہ جملہ یاد نہیں ہے لیکن آپ سمجھ ہی گئے ہوں گے کہ کیا کہنا چاہ رہے ہیں. وہ ٹیچر نے جو پہلے بچے کو بات کہی تھی نا وہ بالکل ڈفرینٹ بات تھی, اور جب وہ آخری بچے کے کان میں پہنچی وہ بالکل چینج ہو چکی تھی. ٹھیک ہے, وہ کچھ کا کچھ بن چکی تھی. ٹھیک ہے, تو اس کو کہتے ہیں گوسپ, یا اس کو جو ہے وہ ورڈ آف ماؤتھ سے جو باتیں آگے چلتی ہیں نا. ٹھیک ہے, اسپیشلی بچوں جیسے لوگوں میں جب ایسا ہوتا ہے, ٹھیک ہے, جو لوگ بچوں جیسے ہوتے ہیں تو وہ پھر ایسی کرتے ہیں کہ وہ سنتے کچھ ہیں تھوڑا سا نا اس کے اندر سے چیز کو نکال دیتے ہیں, تھوڑا سا اپنی طرف سے ایڈ کر دیتے ہیں, کچھ ورڈز کو چینج کر دیتے ہیں اور پھر وہ اگلے بندے کو اس طریقے سے بتا دیتے ہیں. ٹھیک ہے, تو خبر جو ہے شروع کسی اور طریقے سے ہوئی ہوتی ہے اور جب وہ ایونچولی اپنی ڈیسٹینیشن تک پہنچتی ہے تو وہ کچھ اور بن چکی ہوتی ہے. ٹھیک ہے, تو ایسی جو ہے نا یہ خبر جو ہے وہ پھر جھوٹی خبریں لوگوں میں مشہور ہو جاتی ہیں. زور سے بولیں مجھے بات کر رہے ہیں. صحیح ہے, آپ نے بتایا کہ وہی سورہ نجم والی بات. اچھا تو خیر ایک اور بات ذہن میں آتی ہے اس وقت کہ یہ جو ہم نے آپ کو ایک مثال دی ہے نا, یہ مثال ہم نے آپ کو دی ہے کلاس روم کے بچوں والی مثال. ٹھیک ہے, اور اسی طریقے سے کبھی کچھ لوگ بڑے بھی ہوتے ہیں لیکن وہ بھی ذرا ارریسپانسبلی بیہیو کرتے ہیں, تو بڑوں کے ساتھ بھی یہ ہوتا ہے کہ وہ سنتے کچھ ہیں آگے بتاتے کچھ اور ہیں. ٹھیک ہے, لیکن دیر واز اے گروپ آف پیپل, بلکہ دیر از اے گروپ آف پیپل, دنیا کے اندر کچھ لوگ ایسے ہیں कि जो ये वाला काम बिल्कुल भी नहीं करते, बल्कि जैसे उन्होंने बात सुनी होती है एग्जैक्टली वैसे ही उस बात को आगे नकल कर देते हैं, आगे यानी के बता देते हैं, नरेट कर देते हैं। इन लोगों को क्या कहा जाता है? इन लोगों का एक नाम है, यानी इस ग्रुप ऑफ पीपल के लिए एक टर्म इस्तेमाल की जाती है, नहीं ये टर्म इस्तेमाल नहीं की जाती इनके लिए, मशायख वाली टर्म इस्तेमाल नहीं की जाती। किसी को पता है यहाँ पे ऑनलाइन वाले भी तो जवाब देना, इनको सिद्दीकीन भी नहीं कहा जाता। अच्छा ये जो लोग है ना, ये जो ग्रुप है ना लोगों का, ये किसी एक जनरेशन वाले नहीं है, बल्कि ये हंड्रेड्स ऑफ इयर्स से ये लोग ये काम कर रहे हैं, ठीक है। जो पीछे से सुनते हैं, जैसा सुनते हैं वैसे ही आगे बयान करते हैं। सहाबी, सहाबी तो बस एक जनरेशन के लोग हैं जो नबी सल्लल्लाहु अलैहि वसल्लम तबा ताबीन नहीं। इनके लिए जो एक टर्म है ना, वो क्या टर्म इस्तेमाल होती है? वो टर्म इस्तेमाल होती है माशाल्लाह, बिल्कुल सही जवाब दिया उन्होंने यहाँ पर, पता नहीं ये तो कोई बच्चे तो नहीं है, बड़े लग रहे हैं। खैर इन्होंने बताया कि इनको कहा जाता है मुहद्दिसीन। मुहद्दिसीन, मुहद्दिसीन का मतलब हदीस बयान करने वाले, ठीक है। नबी अलैहिस्सलाम की जो हदीसें हैं ना, वो जो सुनते हैं फिर याद करते हैं और फिर आगे बयान करते हैं, इनको मुहद्दिसीन कहा जाता है। इनका काम ही ये होता है कि हदीसों की हिफाजत करें, महफूज करें नबी अलैहिस्सलाम की हदीसों को, ठीक है। इनको उलमा भी नहीं कहा जाता, वैसे तो ये उलमा भी होते हैं, इनमें से बहुत सारे मशायख भी होते हैं, इनमें से बहुत सारे अल्लाह के दोस्त वली भी होते हैं, बहुत कुछ होते हैं, लेकिन जो एक खास टर्म इस ग्रुप के लिए इस्तेमाल की जाती है वो होती है मुहद्दिसीन, क्योंकि इनका काम होता है नबी सल्लल्लाहु अलैहि वसल्लम की हदीसों को प्रिजर्व करना। तो नबी सल्लल्लाहु अलैहि वसल्लम से जैसे इन्होंने एग्जैक्ट वर्ड्स को सुना होता है ना, ये वैसे एग्जैक्ट वर्ड जो है फिर आगे अपने स्टूडेंट्स को सुनाते हैं। वो स्टूडेंट्स जो कि वो भी मुहद्दिसीन वाला काम कर रहे होते हैं, वो भी एग्जैक्टली इसको प्रिजर्व करते हैं, जहन में याद करते हैं और फिर आगे फिर उनको सुनाते हैं, ठीक है। इमाम बुखारी रहमतुल्लाह अलैह, बहुत मशहूर तरीन नाम इसके अंदर आपको यकीनन पता होगा, इमाम मुस्लिम, इमाम तिर्मिज़ी और इसके अलावा बहुत सारे मुहद्दिसीन, अल्हम्दुलिल्लाह आज भी ये मुहद्दिसीन उम्मत के अंदर बहुत बड़ी तादाद के अंदर मौजूद हैं, ठीक है। तो खैर, तो अब ये जो झूठी खबर थी, ये स्टार्ट कैसे हुई? जैसे कि यहाँ पे माशाल्लाह मोहम्मद साहब ने और अब्दुल्ला या इब्राहिम, कौन है भैया, अब्दुल्ला, तो अब्दुल्ला भाई ने बताया, मोहम्मद भाई ने बताया कि हुआ ये था कि जब नबी अलैहिस्सलाम के ऊपर सूरह नजम जो है वो नाजिल हुई ना, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फिर किसी वक्त जाकर के सारे लोगों के सामने सूरह नजम की तिलावत फरमाई, ठीक है। और हरम मक्का के अंदर थे, काबतुल्लाह के सामने थे, तो वहां पर जो मुसलमान थे वो तो सुन ही रहे थे, लेकिन बहुत सारे नॉन मुस्लिम भी मौजूद थे, कुछ नॉन मुस्लिम मौजूद थे, बहुत सारे नहीं कुछ थे, ठीक है। तो वो भी सूरह नजम की तिलावत आप सल्लल्लाहु अलैहि वसल्लम से सुन रहे थे, तो सुनते 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 नबी अलैहिस्सलाम जो है जब सूरह नजम की आखिरी आयत के ऊपर पहुंचे ना, तो नबी अलैहिस्सलाम ने उसको पढ़ करके फिर सजदा किया। वो जो आखिरी आयत मैं पढ़ूंगा तो फिर आप सबको भी सजदा करना पड़ेगा, ठीक है, क्योंकि वो आयत सजदा है। तो वो इतनी स्ट्रॉन्ग आयत थी, इतनी पावरफुल आयत थी, नबी यानी अल्लाह ताला के अल्फाज थे, लेकिन इतने स्ट्रॉन्ग थे ना, उसके अंदर सजदा का ऐसा हुक्म था कि जो कोई भी सुन रहा था सारे के सारे जो है ना वो इतना उससे ऑस्ट्रक हो गए थे, इतना उससे जो है वो मुतासिर हो गए थे कि सारे के सारे सजदे में गिर गए। मुसलमान तो मुसलमान, जो काफिर थे वो भी सारे के सारे सजदे में गिर गए, ठीक है। लेकिन उनमें एक शख्स ऐसा वहां पे मौजूद था कि जो कि इतना एरोगेंट था, इतना प्राउड और इतना मुतकब्बिर इंसान था कि उसने सजदा नहीं किया, ठीक है, बल्कि उसने कहा मुसलमानों वाली कोई बात सुनकर के मैं कैसे सजदा कर लूं, है ना, इतना प्राउड था। तो उसने क्या किया कि असर तो उसके ऊपर भी हुआ था, लेकिन उसका तकब्बुर जो है ना वो रास्ते में रुकावट बन गया। उसने क्या किया, जमीन से मिट्टी उठाई और मिट्टी उठा करके उसने अपने ऐसे सर के ऊपर लगा ली, कहा बस मेरा काफी सजदा हो गया बस मेरा, ठीक है। अच्छा, ये जो चंद काफिर वहां पे मौजूद थे ना जिन्होंने सजदा कर लिया था, बाद में जाकर के अल्लाह ताला ने इन सब को इस्लाम कबूल करने की तौफीक अता फरमाई, ये सारे फिर बाद में मुसलमान हो गए। लेकिन ये जो था ना मुतकब्बिर काफिर, اس کا نام بھی ویسے کسی کو نہیں پتا کہیں کتاب میں لکھا ہوا ہم نے نہیں دیکھا, لیکن یہ مسلمان نہیں ہوا بلکہ عبداللہ بن مسعود رضی اللہ عنہ نے فرمایا کہ میں نے اس کو کفر کی حالت میں ہی مرتے ہوئے دیکھا, باقی سارے مسلمانوں کے بعد. ٹھیک ہے, اچھا اب دور لوگ کھڑے ہوئے تھے تو ان میں سے دیکھ رہے تھے کچھ لوگ کہ بھائی یہ کیا ہو رہا ہے, ان کو نہیں پتا وہاں پہ ایگزیکٹلی کیا ریزن بنی, لیکن انہوں نے دیکھا کہ بھائی یہ سارے کافر مسلمان یعنی سجدہ کر لیا نبی صلی اللہ علیہ وسلم کے ساتھ. ٹھیک ہے, تو انہوں نے پھر اس بات کو آگے چلانا شروع کیا کہ ہاں بھائی دیکھو جو سارے کافروں نے سجدہ کر لیا. اب وہ جب آگے چلی نا تو آگے چلتے چلتے کسی نے کچھ کہا, کسی نے اس میں اور کچھ ایڈ کیا, ایونچولی وہ یہ خبر بن گئی کہ سارے مسلمان ہو گئے, ہے نا, ایسے جیسے کہ ابھی آپ کو کلاس روم کی مثال دی تھی, تو ایگزیکٹلی اسی طرح سے ہوا. اور یہ پھر پہنچتے پہنچتے جب حبشہ پہنچی تو وہ لوگ بڑے خوش ہوئے, سارے کے سارے واپس آ گئے. لیکن اب واپس آ گئے تو پھر اگین ان کو شوق لگا کہ بھائی یہاں تو کوئی مسلمان نہیں ہوا تھا. ٹھیک ہے, آپ کی آواز سننے کے لیے مجھے اس کو کم از کم بند کرنا پڑے گا, پھر آپ سب کو گرمی لگے گی, زور سے بولیں. سارے واپس آ گئے تھے. ٹھیک ہے, نہیں نہیں سارے نہیں گئے تھے, بہت تھوڑے سے, گیارہ مرد اور پانچ عورتیں, صرف 17 یا 16 جو ہے مسلمان گئے تھے حبشہ. تو وہ لوگ جو ہے نا وہ واپس آ گئے. ٹھیک ہے, نہیں ابھی تو وہ واپس آ گئے نا, پھر اس کے بعد کچھ اور وقت گزرا, پھر دوبارہ سے ہوا. اچھا تو اب یہ لوگ واپس آ گئے نا تو پھر کیا ہوا کہ اب ان کو ظاہر ہے یہ پریشانی تھی کہ اب ہم واپس آئے ہیں, بھاگ کے چلے گئے تھے, تو اب تو ہمیں یہ لوگ نہیں چھوڑیں گے, یہ نا پکڑ پکڑ کے پتہ نہیں اور کتنا ماریں اور کیا کریں. تو اس زمانے میں نا ایک ٹریڈیشن تھا کہ آپ کو اگر اپنی جان کا خطرہ ہوتا تھا نا تو آپ کیا کرتے تھے کہ اپنے کسی دوست سے جو کہ ذرا عزت والا ایک ذرا پوزیشن ہوتی تھی اس کی سوسائٹی کے اندر نا, تو آپ اس دوست سے بات کرتے تھے کہ بھائی مجھے تو اپنی جان کا خطرہ ہے, اگر میں جاؤں گا تو لوگ مجھے مار دیں گے نا, لیکن تم جو ہے نا تم ایسا کرو تم مجھے اپنی پروٹیکشن میں لے لو, اپنی امان میں لے لو. ٹھیک ہے, تو اب وہ جو اپنی امان میں لے لیتا تھا نا کسی کو, تو پھر کوئی اس شخص کو پھر ہاتھ نہیں لگا سکتا تھا. ٹھیک ہے, یہ ایک جنرل سی ان کی انڈرسٹینڈنگ تھی آپس میں کہ اگر ہاں کوئی کسی کی امان میں آ گیا ہے تو اب اگر اس کو ہم ماریں گے نا تو جس نے اس کو امان دی تھی وہ بھی ہمارا دشمن بن جائے گا. ٹھیک ہے, تو اس وجہ سے لوگ پھر ان لوگوں کو یعنی جو امان میں آ جائے کسی کی تو اس کو تنگ نہیں کرتے تھے. تو پھر نا یہ جو مسلمان تھے یہ سارے کے سارے مکہ مکرمہ میں وہ جو واپس آئے نا تو ہر ایک نے کسی نہ کسی سے جو ہے امان لے لی. اب یہ جو امان دینے والے تھے نا یہ بھی کافر ہی تھے, یہ کوئی مسلمان نہیں تھے. ٹھیک ہے, یہ کافر ہی تھے, لیکن چونکہ اس زمانے کا ٹریڈیشن ایسا تھا کہ بھئی پرانی دوستی کی وجہ سے لوگ امان دے دیا کرتے تھے. ٹھیک ہے, اگرچہ کہ مطلب وہ آئیڈیالوجی ان سے ایگری نہ کرتے ہوں اور ان کی باتوں پہ ان کو اختلاف ہو, لیکن پھر بھی امان دے دیتے تھے. ٹھیک ہے, وہ ایک ٹریڈیشنل کلچر تھا یہ پورے کے پورے سوسائٹی کا. تو اب یہ لوگ جو ہے نا وہ امان کے ساتھ مکہ مکرمہ میں واپس آئے. ٹھیک ہے, کہ بھئی یہ یعنی میں اس کی امان میں ہوں, اس نے کہا کہ ہاں یہ میری امان میں ہے, کوئی اس کو ہاتھ نہیں لگانا, اگر کسی نے اس کو ہاتھ لگایا کچھ کہا تو پھر میں اس کا دشمن بن جاؤں گا. ٹھیک ہے, یہ ٹرائبل کلچرز کے اندر آج بھی ایسا ہوتا ہے. ٹھیک ہے, وہ تو تھا ہی ٹرائبل کلچر. اچھا تو اب یہ جو آ گئے تو اب انہوں نے آ کر کے کچھ دن تو انہوں نے آرام کے ساتھ گزارے امان کے اندر لوگوں کی, لیکن جب انہوں نے دیکھا نا کہ جو باقی سارے مسلمان یہاں پہ موجود ہیں تو ان کو تو لوگ ٹارچر کر رہے ہیں مستقل اور وہ بہت تکلیف کے اندر ہیں, تو ان لوگوں نے بھی نا پھر بالآخر تھوڑا عرصہ گزرنے کے بعد ہوتا ہے بات آئی گئی ہو جاتی ہے, لوگ بھول جاتے ہیں چیزوں کو, تو پھر انہوں نے بھی جو ہے نا وہ اپنی امانیں جو ہیں وہ جو امان لی ہوئی تھی لوگوں سے ان کو واپس کری کہ بھئی ہمیں اب آپ کی امان نہیں چاہیے, ہم واپس بیک ٹو نارمل زندگی میں آ جائیں گے. ٹھیک ہے, تو اب یہ لوگ بھی اپنے ان دوستوں کی وجہ سے جن کو کہ تکلیفیں مستقل دی جا رہی تھیں, ان لوگوں نے بھی امانوں کو چھوڑ دیا, ختم کر دیا, اور پھر وہی نارمل روٹین جو ہے وہ ساری کی ساری شروع ہو گئی. ٹھیک ہے, تو یہ جو تھی نا اس کو کہتے ہیں, اس ایونٹ کو سیرت میں کہتے ہیں ہجرت حبشہ پہلی ہجرت حبشہ. ٹھیک ہے, اچھا اس کے بعد کیا ہوا, اس کے بعد ایک بڑا واقعہ ہوا. ٹھیک ہے, اسلامی تاریخ میں اور سیرت کے اندر ایک بڑا واقعہ ہوا. وہ کیا واقعہ تھا کہ اب تک جو لوگ مسلمان ہوئے تھے تو کتنے لوگ مسلمان ہو چکے ہیں مردوں میں سے,
38
39 हमजा को अल्लाह तआला को हमने पढ़ लिया ना, काफी दिन पहले पढ़ा था, तो वो थे 39th मेल मुस्लिम, ठीक है। उनके बाद फिर लगता है कि काफी लंबा अरसा वो आया और कोई आदमी मुसलमान नहीं हुआ उसके बाद, तकलीफें चलती रही, नबी सल्लल्लाहु अलैहि वसल्लम को अज़ियतें चलती रही, सब कुछ होता रहा। तो अब जो नेक्स्ट वाकया सीरत की किताबों के अंदर पहली हिजरत हबशा की बात है ना, वो है कि मक्का मुकरमा में थे एक नौजवान, ठीक है, यंग थे और इंतहाई पावरफुल थे, यानी फिजिकली बहुत पावरफुल और स्ट्रॉन्ग थे, ठीक है। उनका नाम था उमर बिन खत्ताब, उमर और वालिद का नाम था खत्ताब, ठीक है। इनकी उम्र उस वक्त थी तकरीबन,
इनको उमर बिन फारूक कहा जाता है,
उमर बिन फारूक नहीं कहा जाता, इनको उमर बिन खत्ताब ही कहा जाता है, ठीक है। फारूक का आपको बाद में बताएंगे जी, अबू बकर रज़ियल्लाहु अन्हु नहीं है हमशा वालों का नाम, उनका नहीं है, ठीक है। अच्छा, तो ये जो थे ना उमर बिन खत्ताब, इनका वैसे पहले भी थोड़ा सा हमने जिक्र किया था कि इनको ना नबी अलैहिस्सलाम से बहुत ज़्यादा गुस्सा था, काफिर थे ये, बुतों की परस्तिश करते थे, इनको नबी अलैहिस्सलाम के ऊपर गुस्सा किस बात पे था कि जब जब से ये मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, जब से इन्होंने दीन की दावत देनी शुरू करी है ना, ये नया दीन लेकर के आ गए हैं कि भाई बुतों को छोड़ दो और तुम्हें मरने के बाद दोबारा जिंदा होना है और ऐसे ना करो वैसे ना करो, तो उसके बाद से जो है ना, ये जो हमारी एक वाइडर फैमिली है ना, इसको कुरैश कहते हैं, मक्का मुकरमा में जो एक बड़ी फैमिली कुरैश की रहती है, ये जो कुरैश की फैमिली है ना, इस फैमिली के अंदर जो है वो फूट पड़ गई है, डिविजन पैदा हो गई है इस फैमिली के अंदर। पहले ये सारे के सारे जो है ना वो एक साथ मिलजुल करके रहा करते थे, ठीक है, सब एक होते थे, सब मिल करके जो है वो मुख्तलिफ काम उन्होंने डिवाइड किए हुए थे, भाई कोई जो है वो काबतुल्लाह का ख्याल करता था, कोई जो है वो हाजियों को पानी पिलाता था, कोई खाना खिलाता था, कोई कुछ करता था, कोई कुछ करता था, तो एक बहुत अच्छा सा एक ऑर्गेनाइज किस्म का एक सिस्टम चल रहा था मक्का मुकरमा के अंदर, ठीक है। बाहर वाले तो फिर बाहर वाले थे, वो आते थे तो फिर उनको ये तंग भी कर लिया करते थे, उनको जो है वो लूट भी लिया करते थे और बहुत कुछ कर लिया करते थे, लेकिन विद इन द फैमिली जो है ना, ये लोग एक दूसरे के साथ बहुत मिलजुल करके रहते थे। याद है हमने इसके लिए जब बात करी थी तो क्या क्या वर्ड इस्तेमाल किए थे, पिकनिक्स एंड पार्टीज किया करते थे, है ना, बारबेक्यूज किया करते थे, आजकल हम लोग बारबेक्यूज किया करते हैं फैमिली के अंदर होते हैं, दावतें होती हैं, पिकनिक्स होती हैं, पार्टीज होती हैं और बारबेक्यू बहुत ज़्यादा आजकल होने शुरू हो गए, जब से वो बारबेक्यू ग्रिल्स जो हैं वो सस्ती हो गई हैं, ठीक है, तो वो बड़ी बड़ी वो कौन क्या होती है वो जो एक खास गैस वाली बारबेक्यू ग्रिल होती है, कहते हैं पीस होता है उसका, एनीवे तो बारबेक्यू ग्रिल्स जो है वो माशाल्लाह बहुत आसानी से मिल जाती हैं, तो लोग आके खूब बारबेक्यू करते हैं आजकल। एनीवे हमारे एक साले हैं मोहम्मद के मामू, तो उनको बारबेक्यू, बल्कि दोनों ही साले, दो साले हमारे वाइफ के जो भाई है ना दो हैं, तो उन दोनों को बारबेक्यू करने का बहुत शौक है, ठीक है, बड़े वालों को और भी ज़्यादा शौक है, तो ऐसे ऐसे भी वो बारबेक्यू करते हैं कि जब वो रहते थे न्यूयॉर्क में और वहाँ पे कभी बिलो जीरो डिग्री टेम्परेचर होता था, फ्रीजिंग टेम्परेचर, ठीक है, बर्फ पड़ी हुई है हर तरफ जो है वो वाइट हुआ हुआ है बर्फ की वजह से, ठीक है, इतना सर्दी पड़ रही है लेकिन बारबेक्यू करने का इतना शौक है कि दोस्तों को लेकर के उस वक्त भी है ना कहीं पार्क में जाकर के बारबेक्यू करना शुरू किया, ठीक है, तो बारबेक्यू जिसका जिसको शौक होता है वो फिर वो गर्मी देखता है ना सर्दी देखता है, उसने बारबेक्यू करना होता है। बहरहाल तो बहरहाल तो ये लोग भी जो है ना वो फिर इसी तरीके से मिलजुल करके फैमिली एंड फ्रेंड्स एंड हैविंग अ गुड टाइम चिलिंग टुगेदर और इस तरह की सारी तफरी वगैरह चल रही होते थे। अब जो है ये आ गए अल्लाह के नबी, हैं कहाँ से आ गए भाई एकदम से, और इन्होंने आकर के ना कहना शुरू कर दिया ये गलत है ये सही है, ये गलत है ये मत करो, ये सही है ये करो, है ना, और बुतों की परस्तिश ना करो और लोगों के ऊपर जुल्म ना करो और ऐसे कपड़े पहनो वैसे ना पहनो, ये ना करो वो ना करो, ये ना करो ये ना करो, ठीक है। तो अब जब ये उन्होंने आकर के कहना शुरू किया तो भाई मुसलमान तो बहुत थोड़े से लोग हुए, अबू बकर सिद्दीक रज़ी अल्लाह अन्हु मुसलमान हो गए, हज़रत कुबरा रज़ी अल्लाह तआला अन्हु मुसलमान हो गई, अली रज़ी अल्लाह अन्हु मुसलमान हो गए और इस तरह के अब्दुल्लाह बिन मसूद वगैरह चंद लोग, 39 टोटल पर इतने सालों के अंदर, ठीक है। बाकी सारे के सारे क्या थे, वो सारे के सारे थे वो फिर या तो शख्स यानी शदीद दुश्मन हो गए نبی علیہ السلام کے, ٹھیک ہے, یا یہ کہ وہ پھر کنفیوژن کا شکار ہوگا کہ بھائی یہ کیا ہے, یہ تو مطلب کچھ سمجھ میں نہیں آ رہا, کیا ہو رہا ہے, کیا غلط ہے, کیا صحیح ہے, کیا کریں کیا نہ کریں, یعنی ایک کنفیوژن پھیل گیا. تو عمر رضی اللہ عنہ جو تھے نا, وہ تھے, ہی واز اے بگ چیمپئن آف دا یونٹی آف قریش, ہے نا, قریش کے اندر اتحاد اور اتفاق ہونا چاہیے, یونٹی ہونی چاہیے قریش کے اندر, ٹھیک ہے, جبکہ اللہ تعالیٰ چاہتے ہیں, اللہ تعالیٰ کیا فرماتے ہیں بھائی, سورہ بقرہ کس کس کو یاد ہے, ماشاء اللہ وفاد کرام سب کو یاد ہے, ٹھیک ہے, تو سورہ بقرہ میں اللہ تعالیٰ جو ہے نا وہ اپنے قرآن کو جب شروع فرماتے ہیں تو کیا کرتے ہیں, جی محمد, سب سے پہلے سورہ بقرہ کے اندر اللہ تعالیٰ نے کیا فرمایا, الف لام میم ذلک الکتاب لا ریب فیہ ھدی للمتقین الذین یؤمنون بالغیب ویقیمون الصلاۃ, ہے نا, کیا فرما رہے ہیں اللہ تعالیٰ جو ہے وہ انسانوں کی ایک کیٹیگری فرما رہے ہیں, کہ کیٹیگری نمبر ون کیا ہے انسانوں میں, وہ ہے ایمان والے مسلمان, الذین وہ کون لوگ ہیں, یؤمنون بالغیب ویقیمون الصلاۃ ومما رزقناہم ینفقون, ہے نا, اور پھر اس کے بعد ان الذین کفروا دوسری کیٹیگری فرما رہے ہیں, ان الذین کفروا سواء علیہم اانذرتہم ام لم تنذرہم لا یؤمنون, ہے نا, دوسری کیٹیگری انسانوں کے اندر ہے کافر, جو کہ نہیں مانتے بات کو, ٹھیک ہے نا, پھر اس کے بعد ایک تیسری کیٹیگری بھی فرماتے ہیں اللہ تعالیٰ, وہ کون سی ہے بھائی,
ختم اللہ والا,
نہیں یہ دوسری کیٹیگری کے بارے میں فرمانا ہے, ختم اللہ والا قلوب والا سمعہم والا ابصار والشاہ والا وضام علی ومن الناس من یقول آمنا باللہ وبالیوم الآخر وما ہم بمؤمنین, یہ تیسری کیٹیگری انسانوں کے اندر کیا ہے, جو کہ کہتے ہیں کہ ہم اللہ پر ایمان لے کر کے آئے اور آخرت پر بھی ایمان لے کر کے آئے, لیکن یہ جھوٹ بولتے ہیں, یہ کوئی ایمان نہیں لے کر کے آئے, ہے نا, تو یہ تیسری کیٹیگری انسانوں میں اللہ تعالیٰ نے کیا فرما دی, منافقین کی کیٹیگری, ٹھیک ہے, تو اللہ تعالیٰ اپنے جو بندے ہیں, جو مخلوق ہیں, ان میں کیا فرماتے ہیں, سب سے پہلے قرآن کے اندر کہ تین کیٹیگریز ہیں انسانوں کے اندر, یہ تین گروپس ہیں, پہلا گروپ ایمان والوں کا, دوسرا گروپ کافرین کا, تیسرا گروپ منافقین کا, ٹھیک ہے, سارے کے سارے ایک فیملی کے اندر ہیں, یا بنی آدم, سارے کے سارے آدم کی اولاد ہیں, ٹھیک ہے نا, لیکن یہ سب جو ہیں وہ ایک نہیں ہو سکتے, کبھی بھی ایک نہیں ہو سکتے, یہ لوگ ان میں سے ایک کون ہیں, جو ایمان والے ہیں, یہ ایمان کی بنیاد پر ایک ہیں, ایک فیملی بیسڈ آن ایمان, ایک فیملی بیسڈ آن کفر, ٹھیک ہے, اور پھر ایک فیملی جو کہ جھوٹے, نہ ادھر کے نہ ادھر کے, ادھر کی بھی جا کر کہتے ہیں کچھ, ادھر جا کر کچھ کہتے ہیں, منافقین, ٹھیک ہے, تو بھائی اللہ تعالیٰ جو ہے نا وہ تو ایسا نہیں کہتے کہ بھائی یونٹی ہے نا, سب کو ایک ہو جانا چاہیے, یعنی سب ایک ہے نہیں, ہو جانا چاہیے لیکن سب ایک ہوتے نہیں ہیں, کیونکہ جو مانتے ہیں وہ ایک ہوتے ہیں, جو نہیں مانتے وہ ایک نہیں ہوتے, ٹھیک ہے, تو نبی علیہ الصلوۃ والسلام کے آنے کے بعد بھی ایگزیکٹلی یہی ہوا تھا کہ پہلے تو یہ سارے کے سارے ایک بن کر کے رہتے تھے, لیکن آپ صلی اللہ علیہ وسلم کے بات لے کر کے آنے کے بعد یہ الگ الگ ہو گئے تھے, ٹھیک ہے نا, یہ بات جو ہے نا عمر رضی اللہ تعالیٰ عنہ کو سب سے زیادہ بری لگتی تھی, ٹھیک ہے, عمر رضی اللہ تعالیٰ عنہ جو تھے نا یہ ایک بہت ہی سنسیئر قسم کے انسان تھے, جس کو کہتے ہیں نا بھولا بھالا سمجھتے ہیں, کیوٹ, انوسنٹ, سیدھا سادہ, ٹھیک ہے نا, یہ جو تھے نا یہ منافق قسم کے آدمی نہیں تھے کہ بھائی اوپر سے کچھ کہہ رہے ہیں اندر سے کچھ کہہ رہے ہیں, اور نہ جو ہے یہ ایسے آدمی تھے کہ ان کو پتا ہے کون سی بات سچی ہے لیکن پھر بھی اس کی مخالفت کریں, ٹھیک ہے, ابو جہل جو تھا نا اور ولید اور پلید اور یہ سارے کے سارے جو تھے نا, یہ جو بڑے تھے, یہ لوگ کون تھے, دیور آل ابو 50 اور 60 یا 70-80, بڑے بڑے بوڑھے بوڑھے قسم کے, بڑے بڑے سردار قسم کے لوگ تھے, یہ لوگ جو تھے نا, یہ جو لیڈرز آف قریش تھے, عمر رضی اللہ تعالیٰ عنہ واز ناٹ اے لیڈر آف قریش, یہ جو لیڈرز آف قریش تھے نا, لیڈر جو ہوتا ہے نا वो जाहिल नहीं होता कभी भी, पता है आपको ना, जो इग्नोरेंट आदमी होता है वो कभी भी लीडर नहीं बन सकता। लीडर बनने के लिए नॉलेज की जरूरत होती है, ठीक है, बगैर नॉलेज के कभी कोई लीडर नहीं बन सकता, सही है। तो ये जितने भी लीडर्स थे कुरैश के, ये सारे के सारे कौन थे, ये नॉलेजेबल लोग थे। इनको पता था कि इब्राहिम अलैहिस्सलाम का क्या दीन था, इनको पता था कि आद समूद इनके ऊपर जो अजाब आया था क्यों आया था, क्या उन्होंने गलत काम किए थे जिनकी वजह से आद और समूद के ऊपर अजाब आया था, ठीक है। हत्ता के इनको ये भी पता था कि बनी इसराइल क्या का क्या मामला था, बनी इसराइल कौन लोग हैं, उनके ऊपर क्यों अल्लाह ताला का अजाब आया, इन लोगों को ये नॉलेज हासिल थी, पता था इन लोगों को, लेकिन झूठ बोलते थे और नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ दुश्मनी की वजह से बात नहीं मानते थे, पता इनको सब कुछ था। उमर हजरतान वॉज नॉट लाइक दिस, वो लीडर नहीं थे ना, जो है वो बहुत ओल्ड थे, उनकी एज कितनी थी इस वक्त, उनकी एज थी 28 ईयर्स, ही वॉज फ्रॉम अमंग द यूथ, नौजवान थे वो, ठीक है ना, और नौजवान जो होते हैं वो वैसे ही जरा गुस्सा थोड़ा ज्यादा होता है, जरा जज्बाती भी होते हैं, इमोशनल होते हैं, और कुछ जरा ज्यादा ताकतवर अगर हो जाते हैं तो फिर उनको मारने में भी बड़ा मजा आता है, पिटाई कर देते हैं अगले बंदी को उठा करके। तो दिस वॉज उमर रज़ी अल्लाह अन्हु, ठीक है ना, ही वॉज सिंपल प्योर, इनको लिखना भी आता था, यानी ये उन चंद लोग, छह या सात लोग होते थे मक्का मुकरमा में उस जमाने में कि जिनको लिखना पढ़ना आता था, ठीक है, उमर वॉज वन ऑफ देम रज़ी अल्लाह अन्हु, ठीक है। लेकिन लिखना पढ़ने का मतलब ये तो थोड़ी होता है कि अब आपने सारी चीजें पढ़ भी ली हो और आप जो है वो बहुत ही ज्यादा बड़े अल्लामा भी बन जाए, बस ही नहीं हाउ टू रीड एंड राइट, ठीक है। अच्छा, इनको गुस्सा आया नबी अलैहिस्सलाम के ऊपर बहुत ज्यादा कि इनके आने की वजह से क्या मुसीबत आ गई, सारे जो है वो दुश्मन बन गए एक दूसरे के, लड़ाई झगड़े और ये सब कुछ शुरू हो गया हमारे हमारे इस छोटे से कंट्री के अंदर, ठीक है। तो ये जो है ना, फिर एक दिन उन्होंने कहा यार बहुत हो गया बस, ठीक है ना, बस टू मच, सही है। इन्होंने कहा कि मैं ना बस ऐसा करता हूँ कि आर या पार का मतलब क्या होता है कि या तो मैं जा करके नबी अलैहिस्सलाम इनको मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को ना कत्ल ही कर दूँ ना, ठीक है, या ये कि उनके साथ ही मुझे कत्ल कर दें, ठीक है। तो आर या पार, या तो मैं उनको कत्ल कर दूँ या वो मुझे कत्ल कर दें, ठीक है ना, बस बहुत हो गई, गुस्से में जज्बाती इंसान आकर इसी तरीके का फैसला करते हैं, ठीक है। तो इन्होंने ना अपनी तलवार ली और उसको जो है वो, हर बंदे के पास तलवार होती थी उस जमाने में, उसको जो है ना वो यूं करके, जिसको कहते हैं नंगी तलवार, यानी अपने उसके जो होल्स्टर होता है उसमें से निकाला और ले करके जो है वो चले, मैं आज किस्सा तमाम करके आता हूँ, खत्म ही कर दूँ इस मामले को ना। अब ये जा रहे थे रास्ते में, तो इनको रास्ते में जो है ना वो एक आदमी मिल गए जिनका नाम था नुआइम, नुआइम उनका नाम था, नुआइम बिन अब्दुल्ला गालिबन, नुआइम रज़ियल्लाहु अन्हु। अच्छा, ये नुआइम जो थे ये मुसलमान हो चुके थे, लेकिन लाइक ऑल मेनी अदर पीपल इन्होंने अपने इस्लाम को छुपाया हुआ था, बताया ही नहीं था लोगों को कि मुसलमान हो गए, ठीक है ना। कुछ लोगों ने बता भी दिया था, जैसा अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु, अब्दुल्ला बिन मसूद रज़ियल्लाहु अन्हु, उन्होंने लोगों को बता दिया था कि हम मुसलमान हो गए, सब लोग हमजा रज़ियल्लाहु अन्हु ने बता दिया था, बहुत सारे लोगों ने छुपाया हुआ था अपने दीन को, ठीक है। तो नुआइम जो है ना वो भी उस वक्त जा रहे थे रास्ते में, तो इनको उमर रज़ियल्लाहु अन्हु नजर आ गए। अब उमर और एक तलवार के साथ, जो कि आमतौर पर लोग इस तरह नहीं तलवार लेकर के जाया करते थे, इन्होंने कहा यार कुछ गड़बड़ है, ये उमर ना ये कुछ बहुत ही गुस्से में लग रहा है, लगता है कुछ करने जा रहे हैं। तो नुआइम ने इनसे पूछा, पता नहीं इनकी एज का, लेकिन अंदाजन ये लगता है कि ये भी बस, या पता नहीं, मुझे नहीं पता, यंग थे ओल्ड थे क्या थे, खैर। तो इन्होंने पूछा उमर से कि उमर खैरियत तो है, किधर जा रहे हो भाई, इतना गुस्से में तलवार लेकर के किधर जा रहे हो। तो उनको तो पता नहीं था कि ये मुसलमान हो गए। तो उमर अता ने जवाब दिया कि यार मैं तंग आ गया हूँ, ये जो हमारे मक्का मुकरमा के अंदर ना ये रोज रोज के झगड़े, ये हर वक्त ये चिपकलेश और ये जो है वो बहस मुबाइसा, कोई कुछ कह रहा है कोई कुछ कह रहा है, ये क्या हमारी फैमिली के अंदर आकर के एक मुसीबत शुरू हो गई है। तो मैं जो ना बस आज जा करके किस्सा तमाम ही कर दूंगा, मैं इसको ना मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम मैं कत्ल करने के लिए जा रहा हूँ बस, ठीक है। تو نعیم جو تھے نا وہ عقل مند آدمی بھی تھے اور اللہ تعالیٰ نے ان کو اس وقت ایک دم سے نا ایک عقل مندی کا کام کرنے کی توفیق بھی عطا فرما دی. ٹھیک ہے, نعیم نے جو ہے نا وہ کیا کیا کہ بھائی عمر کیا ہو گیا تمہیں, تم جا کر کے محمد کو قتل کر دو گے تو تمہارا کیا خیال ہے, جو اس محمد کی فیملی والے ہیں صلی اللہ علیہ وسلم بنو ہاشم وہ تمہیں چھوڑ دیں گے, تمہیں ہمارے یہاں تو ٹرائبل سسٹم ہے تو اگر کسی ٹرائب کے کسی بندے کو مار دیا جائے وہ پورا ٹرائب جو ہے وہ دشمن ہو جاتا ہے, تو وہ تمہارے دشمن ہو جائیں گے تمہیں مار دیں گے پھر, تو تم کیا سمجھتے ہو. خیر عمر اتارن کو تو اس وقت جوش چڑھا ہوا تھا, کہ مجھے مار دیں گے کوئی بات نہیں. ٹھیک ہے, تو پھر انہوں نے نیکسٹ بات کری, انہوں نے کہا یار یہ تو یعنی انہوں نے سوچا کہ یہ تو نہیں رکنے والا نا, اس کو تو ڈر خوف سارا ختم ہو چکا ہے اس وقت. تو انہوں نے کہا کہ عمر تمہیں پتا ہے تمہاری اپنی بہن کا کیا حال ہے, تمہاری اپنی بہن وہ مسلمان ہو چکی ہے, وہ ان کے دین کے اوپر آ چکی ہے, پہلے جاؤ اپنے گھر کی خبر لو. ٹھیک ہے, تو عمر رضوان نے جب یہ سنا نا تو پہلے غصے میں تھے, تو ان کا تو پھر اچھا میری اپنی بہن وہ دین چھوڑ چکی ہے ہمارا, اس نے بات مان لی ہے. او ہو, ان کا واقعی یعنی نعیم رضوان کا جو یہ کارڈ تھا نا یہ کارڈ پھر لگ گیا نشانے کے اوپر, تیر نشانے پہ لگ گیا اس کو کہتے ہیں اردو میں. ٹھیک ہے, اور واقعی عمر رضوان انہوں نے دار ارقم جہاں پہ نبی علیہ الصلوۃ والسلام اس وقت موجود ہوا کرتے تھے اور لوگوں کو پتا بھی تھا کہ ہاں یہ وہیں پہ بیٹھا کرتے ہیں, انہوں نے اپنا ارادہ چینج کیا اور یہ گئے بہن کے گھر. بہن جو تھیں ان کا نام کیا تھا, فاطمہ بنت خطاب, خطاب ان کے دونوں کے والد کا نام تھا, تو فاطمہ بنت خطاب ان کی بہن کا نام تھا. ٹھیک ہے, بہت بعد میں جا کر ان کے والد تھے, وہ تو ابو بکر کے والد بعد میں جا کر مسلمان ہو گئے تھے. اچھا, تو یہ پہنچے بہن کے گھر پہ اور جا کر کے نا انہوں نے نوک کیا اندر سے, اب پوچھا بھی بہن نے کہ بھی کون, تو انہوں نے جواب دیا عمر. ٹھیک ہے, اچھا بہن کے گھر کے اندر نا ایک کام ہو رہا تھا, وہ کام کیا تھا کہ بہن اور ان کے شوہر سعید بن زید رضی اللہ تعالیٰ عنہ, ٹھیک ہے, وہ ان کے شوہر تھے, وہ اپنے گھر کے اندر بیٹھ کر کے ایک صحابی تھے خباب بن ارت رضی اللہ تعالیٰ عنہ, ٹھیک ہے نا, جو کہ بالکل شروع میں مسلمان ہونے والوں میں سے تھے. کتابوں میں لکھا ہوا ہے کہ خباب بن ارد جو تھے وہ سکس پرسن ٹو بیکم مسلم تھے, چھٹے بندے تھے جو کہ مسلمان ہوئے. ٹھیک ہے, تو ان کو بھی جو ہے نا یہ یعنی یہ غریب لوگوں میں سے تھے اور یہ تیر کمان وغیرہ اس طرح کی چیزیں بنایا کرتے تھے. ٹھیک ہے, تو ان کو بھی جو کافروں نے نا بہت مارتے تھے, حتیٰ کہ بلال رضی اللہ عنہ کو جیسے مارتے تھے نا کہ ان کو وہ جو امیہ بن خلف تھا اور دوسرا جو بندہ تھا جس کے پہلے غلام تھے وہ بلال تان کو جو ہے وہ ریت پہ لٹا دیتا تھا سخت گرمی کے موسم کے اندر اور ان کے اوپر پتھر رکھ دیا کرتا تھا, اور جو ہے وہ کبھی کبھی جو ہے بلال تان کو وہ لوہے کی جو ہے نا بنی ہوئی زرہ پہناتا تھا, یعنی بغیر کپڑوں کے صرف اوپر سے لوہے کی وہ آرمر پہنا دیتا تھا اور دھوپ میں کھڑا کر دیتا تھا. اب دھوپ جو ہے وہ 50 ڈگری سیلسیس کی دھوپ ہو تو اس سے لوہا کتنا گرم ہو جاتا ہے, ابھی جا کر کے گاڑی کے اندر بیٹھے نا تو پتہ چلے گا, اگر آپ نے وہ ونڈ اسکرین وغیرہ نہیں لگائی ہوئی ہے تو گاڑی میں آپ, ہم تو وہ جو پلاسٹک چڑھا ہوتا ہے نا اسٹیئرنگ ویل کو نہیں پکڑ سکتے, اور اگر کوئی میٹل کی چیز ہے اس کو اگر آپ ٹچ کر لیں تو جل جاتا ہے, آپ کی اسکن جل جاتی ہے نا, حالانکہ گاڑی کے اندر ہوتی ہے وہ چیز لیکن اتنی گرمی میں وہ میٹل اتنا گرم ہو جاتا ہے. ٹھیک ہے, تو وہ تو اس طریقے سے بلال اتان کو تکلیف دیا کرتے تھے, لیکن بلال اتان جو ہے وہ احد کچھ بھی ان کے اوپر وہ کہتے تھے بس ٹھیک ہے اللہ کی خاطر میں ساری تکلیفیں برداشت کروں گا. تو خباب بن ارد رضی اللہ عنہ فرماتے ہیں کہ مجھے جو ہے نا وہ بلال سے بھی زیادہ لوگ تکلیف پہنچاتے تھے, بلال سے بھی زیادہ. وہ کیسے ہوا کہ ایک دفعہ حضرت عمر رضی اللہ عنہ جب خلیفہ بن گئے تھے نا, بعد کی بات ہے بہت بعد میں عمر رضی اللہ عنہ کی خلافت کا دور تھا, تو خباب بن ارد جو ہے نا وہ ایک دفعہ عمر رضی اللہ عنہ کو ملنے کے لیے آئے, تو عمر رضی اللہ عنہ کے برابر میں ایک کرسی رکھی ہوئی تھی, بہت ہی یعنی اچھی شکل کی کرسی تھی, تو انہوں نے فرمایا کہ خباب آئیے آپ آ کر کے اس کرسی پر بیٹھیے, آپ اس کرسی پر بیٹھنے کے اہل ہیں, یعنی آپ اتنے عزت والے ہیں, آپ نے دین کے لیے اتنی قربانیاں دیں کہ یو ڈیزرو ٹو بی پٹ آن سچ اے پوزیشن, ایسی کرسی کے اوپر عزت والی کرسی پہ آپ بیٹھنے کی یعنی آپ اہل ہیں, آپ ڈیزرو کرتے ہیں یہاں پہ بیٹھنا. لیکن بلال کے بعد یعنی آپ کی جو پوزیشن ہے نا وہ نیکسٹ ٹو بلال ہے. بس بلال بس وہ ہیں کہ جنہوں نے آپ سے زیادہ قربانیاں دی اسلام کے لیے, تو اس وجہ سے بلال زیادہ ڈیزرونگ ہے اس پوزیشن والی کرسی پہ بیٹھنے کے. پھر ان کے بعد آپ کی باری آتی, ٹھیک ہے, بات سمجھ رہے ہیں. عمر تعالیٰ انہوں نے ان کو کہا کہ آپ آ کر کے اس عزت والے مقام پر بیٹھیں, آپ اس کے اہل ہیں, ڈیزرونگ ہیں آفٹر بلال. بلال از مور ڈیزرونگ دین یو. تو خباب بن اللہ تعالیٰ تعالیٰ نے جواب میں کہا کہ آپ کو نہیں معلوم, میں بلال سے بھی زیادہ ڈیزرونگ ہوں. اگر آپ اس بنیاد پہ فیصلہ کر رہے ہیں نا کہ کس نے زیادہ قربانیاں دیں, تو بھائی آپ کو معلوم نہیں ہے میں نے بلال سے بھی زیادہ قربانیاں دیں. وہ کیسے؟ پھر انہوں نے بتایا کہ مجھے جو ہے نا یہ کافر اس وقت کیا کرتے تھے کہ زمین کے اوپر برننگ کولز, جلتے ہوئے کوئلے بچھاتے تھے. ابھی باربیکیو کی بات ہو رہی ہے, کوئلے ہوتے ہیں نا باربیکیو کے اندر, تو وہ کوئلے بچھاتے تھے اور ان کوئلوں کے اوپر مجھے لٹا دیتے تھے. اب جلتے ہوئے کوئلے ہم تو ٹچ نہیں کر سکتے, ہاتھ میں پکڑنا دور کی بات, اور ان کو جو ہے وہ لٹا دیا جاتا تھا ان کوئلوں کے اوپر, اور ان کوئلوں کی آگ سے جو ہے نا وہ ان کی پیچھے کی جو ہے نا وہ کھال جلتی تھی, اور پھر اس کھال کے جلنے کے بعد جو ہے وہ اندر کی جو چربی ہوتی ہے جو وہ میلٹ ہونا شروع ہو جاتی, اور ان کے پیٹ کے اوپر ایسے داغ پڑے ہوئے تھے کہ انہوں نے پھر اس وقت عمر رضی اللہ عنہ کو اپنی قمیض اٹھا کر کے دکھایا کہ دیکھیں آپ میرے پیچھے یہ جو داغ پڑے ہوئے ہیں نا یہ ایسے پڑے ہیں میری پیٹ کے اوپر. بہرحال تو خباب بن ارث رضی اللہ عنہ جو تھے وہ ایسے مسلمان تھے, اور یہ بیٹھے کیا کر رہے تھے, وہ حضرت فاطمہ اور جو سعید بن زید رضی اللہ عنہ ان کے شوہر تھے ان کے گھر میں بیٹھ کر کے ان کو قرآن پڑھا رہے تھے. ٹھیک ہے, قرآن میں سے بھی کیا کیا پڑھا رہے تھے, سورہ طہٰ. ٹھیک ہے نا, عجیب. ہماری ایک انکلز کے لیے ایک تفسیر کی کلاس ہوتی ہے, پچھلی کلاس میں سورہ طہٰ پڑھانی شروع کریں گے. ٹھیک ہے, اگر آپ کسی انکل کو جانتے ہوں کہ بھائی آپ ادھر درس قرآن وغیرہ سن لیا کریں, تو آپ ان کو بتا سکتے ہیں کہ ہاں ایک درس قرآن کی کلاس ہوتی ہے اس میں سورہ طہٰ پڑھائی جا رہی ہے, آپ بھی اس کو جوائن کر لیں. اس کو دین اسینشلز فار مین کہتے ہیں. بہرحال تو سورہ طہٰ کی وہ تلاوت کر رہے تھے, وہ پڑھا رہے تھے کہ بھی ایسے پڑھتے ہیں قرآن کے الفاظ ہیں, کیونکہ پڑھنا لکھنا تو لوگوں کو نہیں آتا تھا زمانے میں. ٹھیک ہے, اچھا جیسے ہی ان کو پتہ لگا نا کہ دروازے کے اوپر عمر آ گئے, تو عمر رضی اللہ عنہ کی دہشت تھی, خوف تھا سب کو کہ بھئی یہ تو کافر بھی ہیں اور یہ تو بڑے سخت ہیں, یہ تو مار دیا کرتے ہیں لوگوں کو. تو خباب بن ارث رضی اللہ عنہ جو ہے نا وہ تو فوراً سے جا کر کے نا پیچھے کہیں چھپ گئے کمرے کے اندر. ٹھیک ہے, کسی کلوزٹ میں, کسی کمرے میں, پتہ نہیں کہیں جا کر کے وہ چھپ گئے. ٹھیک ہے, اب جو ہے نا کچھ بکس میں لکھا ہوا ہے کہ ایون ان کے جو ہسبینڈ تھے نا وہ بھی جا کر کے چھپ گئے, لیکن دوسری بکس میں لکھا ہوا ہے کہ نہیں وہ نہیں چھپ گئے. ٹھیک ہے, تو ہوا کیا کہ فاطمہ جو تھیں ان کی بہن عمر رضی اللہ عنہ کی, تو انہوں نے پھر دروازہ کھولا, تو خباب تو چھپ چکے تھے, باقی یہ اور ان کے ہسبینڈ تھے گھر کے اندر. تو عمر رضی اللہ عنہ جو ہے وہ اندر آئے, تو انہوں نے آ کر کے پوچھا کہ بھائی تم لوگ کیا کر رہے تھے, یہ نہیں پوچھا کہ تم مسلمان ہو گئے, بلکہ پہلے یہ پوچھا تم لوگ کیا کر رہے تھے. کہ بھائی ہم کچھ نہیں کر رہے تھے, اپنے گھر میں بیٹھے ہوئے تھے ایسے بس کر رہے تھے, جو بھی کر رہے تھے, تمہیں کیا, ہمارا گھر ہے بھائی تمہیں کیا. تو عمر رضان جو ہے نا ان کو آوازیں باہر تک آ چکی تھی قرآن پڑھنے, بالکل دروازے پہ کوئی کھڑا ہو, اور زمانے میں کوئی کانکریٹ کے دروازے تو نہیں ہوتے, بہت بڑے بڑے گھر تو نہیں ہوتے تھے, مڈ ہاؤسز ہوتے تھے, اور دروازے کے اوپر تو بلکہ اس زمانے میں یہ لکڑی کے ایسے ڈورز نہیں ہوتے تھے, بلکہ صرف ایک پردہ سا لگا ہوتا تھا, کبھی جو ہے وہ کھجور کے پتے جو ہے وہ دروازے کے طور پہ استعمال کیے جاتے تھے, تو آسانی سے آواز جو ہے وہ دروازے کے باہر چلی جاتی تھی. تو ان کو یہ نا یہ آوازیں آ چکی تھیں کہ یہ لوگ کچھ نئی چیز پڑھ رہے ہیں. ٹھیک ہے, نہیں ان کو یہ نہیں پتا تھا کہ یہ قرآن پڑھ رہے ہیں, لیکن انہوں نے کچھ ایسی آوازیں سنی تھیں کہ جیسے آپ جب کسی کو قرآن پڑھاتے ہیں تو ایک بندہ کچھ بولتا ہے, پھر آگے کوئی ریپیٹ کرتا ہے, پھر یہ بولتے ہیں, پھر وہ ریپیٹ کرتے ہیں, تو بھائی سننے والوں کا اندازہ ہو جاتا ہے کہ دیئر سمتھنگ گوئنگ آن, کچھ ہو رہا ہے یہاں پہ اس قسم کا نا, کچھ پڑھنے پڑھانے کا سلسلہ کچھ ہو رہا ہے. ٹھیک ہے, تو ان کو اندازہ ہو گیا تھا کہ کچھ تو ہو رہا ہے یہاں پہ. ٹھیک ہے, تو اب جو لوگ آئے نا تو کیا کر رہے تھے تم لوگ, بھائی بیٹھے ہوئے تھے گھر کے اندر, کچھ کر رہے تھے تمہیں کیا. تو ان کو جو ہے نا غصہ آیا, کیونکہ ان کو یقین تھا کہ نعیم نے مجھ سے جھوٹ نہیں بولا ہے, تو یہ تو ہو گئی ہے مسلمان میری بہن, ठीक है ना, और फिर उसके बाद मैंने सुना कि ये कुछ कर रहे हैं और मुझे कह रही है नहीं हम नहीं बताऊंगी क्या कर रहे थे। इनको तो पहले ही बहुत गुस्सा था, इन्होंने क्या किया कि इन्होंने ना इनको इन्होंने ना इनके जो शौहर थे सईद बिन जैद रज़ियल्लाहु तआला इनको जो है ना वो मारना शुरू कर दिया। ठीक है, सईद बिन जैद रज़ियल्लाहु जो है ना इनकी एक खास बात क्या है, किसी को पता है सईद बिन जैद की खास बात?
तो लड़ते नहीं थे?
नहीं, एक बड़ी खास बात है, अशरा मुबशरा का नाम सुना है? अशरा मुबशरा है ना, द थिन हु वर प्रॉमिस जन्ना। नबी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने नाम ले करके अबू बकर फिल जन्ना, उमर फिल जन्ना, उस्मान फिल जन्ना और अली फिल जन्ना, तलहा फिल जन्ना, जुबैर फिल जन्ना, साद बिन अबी वकास फिल जन्ना, उबैदुल्लाह बिन अबू उबैदा बिन जर्राह जन्ना फिल जन्ना, ठीक है, और एक और अब्दुर्रहमान बिन औफ रज़ियल्लाहु अन्हु फिल जन्ना, और आखिर में सईद बिन जैद फिल जन्ना। ठीक है ना, नाम ले ले करके अलग अलग इनका लोगों को बताया। ठीक है, तो अब ये लोग जो है ना फिर मुसलमानों ने बाद में फिर इनको जो है ना वो एक कैटेगरी बना दी कि भाई ये जो है ये अशरा मुबशरा सहाबी है। ठीक है, तो उनमें से जो आखिरी नाम आता है वो सईद बिन जैद रज़ियल्लाहु अन्हु। ठीक है, सईद बिन जैद रज़ियल्लाहु अन्हु के जो वालिद थे ना जैद, उनका हम इसी सीरत क्लास के अंदर शुरू में तज़किरा पढ़ चुके हैं। ठीक है, वो कौन थे? वो उन चंद लोगों में से थे, जी जैद आपको याद होना चाहिए, वो उन चंद लोगों में से थे जो कि नबी रसूलुल्लाह सलाम की दावत शुरू करने से पहले ही वो बुतों को बुतों की परस्तिश नहीं करते थे, वो शराब नहीं पिया करते थे, वो कोई बुरा काम नहीं किया करते थे, सिर्फ अल्लाह ताला की अकेले इबादत किया करते थे और लोगों को भी जो है ना वो तौहीद की दावत दिया करते थे। ठीक है, लेकिन इससे ज्यादा नहीं, बस उनको जितना पता था उतना बता। सईद बिन जैद ज्यादा बड़े थे, मुझे नहीं पता, लेकिन फातिमा बड़े भाई थे, छोटी बहन। अच्छा, तो सईद बिन जैद की खास बात यह है कि इनके वालिद भी पहले से मुसलमान थे, बल्कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि वो जन्नत में जाएंगे। ठीक है, और ये अशरा मुबशरा में से थे। अच्छा, एक और खास बात इन लोगों में क्या थी कि उमर रज़ियल्लाहु अन्हु की जो बहन थी ना फातिमा, उनके शौहर थे सईद बिन जैद रज़ियल्लाहु अन्हु, और सईद बिन जैद रज़ियल्लाहु अन्हु की जो बहन थी उनका नाम था आतिका, वो थी उमर रज़ियल्लाहु अन्हु की वाइफ। ठीक है, तो इन दोनों में जैसे आजकल हम कहते हैं को कहते हैं अदले बदले की शादी, कुछ लोग उसको बुलटे की शादी भी कहते हैं कि भाई इसकी बहन का जो है वो उससे निकाह और उसकी बहन का इससे निकाह। ठीक है, तो इस तरह का मामला इन दोनों फैमिलीज के दरमियान था। ठीक है, बहरहाल तो अब इन्होंने क्या किया कि इन्होंने जाकर के ना इन्होंने जाकर के ना सईद बिन रज़ियल्लाहु अन्हु को मारना शुरू कर दिया। गुस्से में तो थे और पता था कि ये लोग मुसलमान हो गए, तो मारता देख करके ना फिर जो फातिमा रज़ियल्लाहु अन्हा थी ना वो भी इनकी बहन थी, है ना, यानी बहन भाई दोनों माशाल्लाह एक जैसा मिजाज होता है क्योंकि पेरेंट्स से जो है वो आया होता है, वो भी बड़ी माशाल्लाह यानी पावरफुल फिजिकली नहीं होंगी लेकिन वो भी जरा स्ट्रॉन्ग किस्म की पर्सनैलिटी थी, तो वो जो है ना उन्होंने आकर के रोकना शुरू किया इनको कि मेरे शौहर को मत मारो। इन्होंने जब गुस्से में आकर के एक जैसे हाथ लगाते ना यूं करके फटो पीछे, तो जोर से जो मारा ना तो फातिमा रज़ियल्लाहु अन्हा जो है ना वो पीछे जा करके गिरी और उनको ऐसी चोट लगी कि उनका खून बहना शुरू हो गया। ठीक है, अब जब खून बहना शुरू हो ना उस वक्त फातिमा रज़ियल्लाहु अन्हा और सईद रज़ियल्लाहु अन्हा दोनों ने ना उमर रज़ियल्लाहु अन्हा को कहा कि उमर तुम जो चाहो कर लो, लेकिन अब हम इस दीन को नहीं छोड़ने वाले, हमने नहीं छोड़ना दीन को, तुम हमें मार दो, कुछ कर दो हमें। ठीक है ना, अब जब उन्होंने एक तो ये बात सुनी ना अपने बहन और बहनोई से ये वाली बात सुनी और दूसरा ये उनको अपने बहन का खून बहता हुआ नजर आया, तो इतनी तो माशाल्लाह इनके अंदर तमीज थी और इतना तो इनको शऊर था और इतने अच्छे इंसान तो ये थे ना, तो इनको ना फिर अफसोस हुआ कि ये मैंने औरत पे हाथ उठा दिया, अपनी बहन के ऊपर हाथ उठाया, वो भी औरत के ऊपर कैसे, तो इनको जो अफसोस हुआ ना तो इन्होंने फिर फातिमा अपनी बहन से और बहनोई से कहा कि अच्छा तो तुम ना मुझे वो चीज सुनाओ जो तुम लोग पढ़ रहे थे, वो दिखाओ मुझे क्या पढ़ रहे थे तुम, मुझे पता है तुम लोग पढ़ रहे थे, दिखाओ मुझे। तो
वो जो दरवाजे से आर पार नहीं नजर आता पत्थरों से अगर बना होगा,
नहीं इतना नहीं होता था वो, यानी कोई अगर कोशिश करे तो नजर आए, लेकिन वो पर्दा या कोई इस किस्म की चीज बिठा, इतना ऐसा होता था कि वो नजर नहीं आता, इतना भी नहीं। तो गहरे गहरे पत्ते, बड़े बड़े दो चार इस तरह के दरवाजे थे। तो खैर, तो उमर उन्होंने कहा कि अच्छा मुझे दिखाओ तुम लोग क्या पढ़ रहे हैं, ठीक है। तो अब जब ये थोड़ा सा नरम पड़े ना, तो इन लोगों को भी फिर थोड़ा सा अच्छा फील हुआ कि अच्छा ठीक है, कुछ उम्मीद बनती है कि भाई ये मानेंगे नहीं। तो इन्होंने ना फिर वो वाले जो सफ़े थे वो तो इनके पास थे, वो उन्होंने निकाले। तो उमर रज़ा ने कहा कि अच्छा मुझे दो, मुझे तो पढ़ना आता है, मैं उसको पढ़ूंगा। तो फातिमा रज़ी अल्लाह अन्हा उन्होंने कहा कि उमर ये जो है ना, ये अल्लाह का कलाम है, ठीक है, और इसके ऊपर जो अल्फाज लिखे हुए हैं ना, ला यमस्सुहु इल्ला अल-मुतहर, अल्लाह ताला फरमाते हैं कि इनको ना सिर्फ जो पाकीज़ा इंसान होता है नहीं छू सकता है, और नापाक इंसान नहीं छू सकता। उमर तुम तो नापाक हो, तुम तो मुशरिक हो, ठीक है, तो तुम इन अल्फाज को नहीं छू सकते। तो तुम ऐसा करो कि अगर तुम्हें पढ़ना है ना, तो तुम पहले गुस्ल करके आओ, यानी बैत लेकर गुस्ल करना, ठीक है। तो उमर अज़ान का दिल उस वक्त तक माशाल्लाह इतना नरम हो चुका था कि ये तैयार हो गए, जाके गुस्ल करने के लिए तैयार हो गए। तो गुस्ल करने के लिए अलग से एक पोर्शन बनाया होता था उन्होंने घरों के अंदर, वहां पे पानी होता था, तो उस पानी से उन्होंने गुस्ल किया और फिर ये वापस आए। तो फिर इन्होंने जो है ना वो अल्फाज पढ़े, ठीक है, वो अल्फाज क्या थे, मा अंजलना अलैकल कुरआन लितश्का इल्ला तज़किरतन लिमन यख्शा तंज़ीलम मिम्मन खलक़ल अर्ध वस्समावातिल उला अर्रहमानु अलल अर्श इस्तवा لَهُ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ وَمَا بَيْنَهُمَا وَمَا تَحْتَ الثَّرَى وَإِنْ تَجْهَرْ بِالْقَوْلِ فَإِنَّهُ يَعْلَمُ السِّرَّ وَأَخْفَى اللَّهُ لَا إِلَهَ إِلَّا هُوَ لَهُ الْأَسْمَاءُ الْحُسْنَى وَهَلْ أَتَاكَ حَدِيثُ مُوسَى। ठीक है ना, ये सूरह ताहा के शुरू के चंद अल्फाज थे, इनको जो उन्होंने पढ़ा ना, इंशाल्लाह इसका तर्जुमा भी हम अगली क्लास के अंदर आपके सामने उम्मीद है करेंगे। तो इनको जो इन्होंने सुना ना, तो इन्होंने कहा कि भाई ये तो बहुत अच्छी बात है, बड़ा अच्छा कलाम है ये तो, ठीक है, यानी कोई इसके अंदर बुरी बात नहीं, कोई ऐसी गलत बात नहीं, कोई बल्कि जिस अल्लाह को हम सब अपना परवरदिगार मानते हैं, खालिक मानते हैं, ये तो इतने बेहतरीन अल्फाज में उस अल्लाह की हम्द और सना बयान हो रही है, अल्लाह की बड़ाई बयान हो रही है ना, लहू मुल्क मा फिस समावाति वमा फिल अर्ध वमा बैनहुमा, जो कुछ आसमानों में है और जमीन में है, और जो कुछ आसमानों और जमीन के दरमियान है, वमा तहत सरा, और जो कुछ सरा के नीचे है। सरा क्या चीज होती है?
एंड,
हाँ, जो जिसको के अर्थ क्रस्ट कहते हैं, जो अर्थ का जो सॉफ्ट हिस्सा है ना, जो उसका छिलका है, पहले बात हो ना वो तरबूज का जिस तरह से छिलका होता है, तो बिल्कुल जिस तरह तरबूज का छिलका होता है, अल्लाह ताला ने अर्थ का भी एक छिलका बनाया, ठीक है ना, उसको अंग्रेजी में अर्थ क्रस्ट कहते हैं, जैसे पिज्जा का क्रस्ट होता है, पिज्जा का भी क्रस्ट सबको पता होगा इंशाल्लाह, ठीक है। तो खैर, तो अर्थ क्रस्ट जो होता है ना, वो होता है सॉफ्ट एरिया अर्थ के अंदर। क्रस्ट से नीचे आज तक कोई नहीं जा सकता, है ना, ये अर्थ क्रस्ट जो है, कुछ लोग आज कल लिखा हुआ है 18 miles डीप, 18 miles है, यहाँ से जैसे आप चलें तो 18 मील का सफर तय करें ना, उतना अगर आप डीप जाएं अर्थ के अंदर, 18 या 20 माइल्स भी लिखा हुआ है, तो इतना डीप जो है ना वो अर्थ क्रस्ट है, उसके आगे ये क्रस्ट खत्म हो जाता है, और फिर क्या शुरू हो जाता है, सॉलिड रॉक, और इतना सॉलिड है वो कि इन्होंने जो 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 यूरोपियंस अमेरिकन वगैरह जो कि इस तरह की सारे एक्सकवेशन वगैरह करते रहते हैं ना, इन्होंने बहुत अपनी बड़ी बड़ी मशीन्स इस्तेमाल करके, बुलडोजर्स एंड ड्रिलर्स और न जाने क्या क्या, उसको यूज करके कोशिश करी है कि अंदर डीप डिग करें। करना क्या चाहते थे, शुरू में इन्होंने सोचा, कई साल पहले की बात है, डेकेड्स पहले, कि भाई हम एयर ट्रैवल के ऊपर इतना पैसा खर्च करते हैं, कभी प्लेन के ऊपर बैठ करके फिर आप उड़े, फिर आप जो है वो जमीन के किसी दूसरी जगह पर जाएं, ठीक है ना, तो भाई क्या आसान नहीं है कि हम डिग करें और डिग करके उधर दूसरी तरफ निकल जाएं, है ना, वो बिल्कुल भी मच मच फास्टर, पता तो नहीं था एग्जैक्टली अंदर क्या होगा। इन्होंने बहुत कोशिश करी डिग करने की, ठीक है, लेकिन जो अर्थ क्रस्ट था इससे आगे कोई डिग ही नहीं कर सका, चाहे कितना भी उन्होंने चीजें इस्तेमाल करी लेकिन कोई डिग नहीं कर सका, ठीक है। बहरहाल तो ये है अर्थ क्रस्ट। तो सरा जो है ना वो उस गोया की क्रस्ट को कहते हैं, यानी एक नरम गीली मिट्टी, नरम मिट्टी उसको सरा कहते हैं।
अगर उसको गीली मिट्टी कहते हैं तो उसको डिग क्यों नहीं किया?
नहीं, क्रस्ट को डिग गीली मिट्टी कहते हैं ना, सरा को। सरा के नीचे जो है वो तो किसी को नहीं पता के अंदर
है।
ये लोग सरा नहीं कहते, अरबी में उसको सरा कहा जाता है। अर्थ क्रस्ट को अरबी में सरा कहा जाता है। ये जो आपकी साइंस बुक्स के अंदर और जियोलॉजी की बुक्स के अंदर जो जो डायग्राम्स बनी हुई है ना कि अर्थ क्रस्ट के नीचे ये है, फिर उसके नीचे ये है, फिर सेंटर ऑफ द अर्थ में ये, दिस इज ऑल एस्टिमेशंस, अजम्पशंस, या बस कुछ लोगों ने सोचा हुआ कि हाँ भाई ऐसा होगा, फिर उसके बाद ऐसा होगा, फिर उसके बाद ऐसा होगा। किसी ने उसको देखा नहीं है, कोई भी वहां तक पहुंचा नहीं है, कोई इंस्ट्रूमेंट वहां तक गया नहीं है कि वहां से जाके तस्वीरें खींच करके लाया हो, ठीक है। ये बस बेसिकली इमेजिनेशन है या कुछ बस ऐसी अजम्पशंस, कैलकुलेशंस की बुनियाद पर उन्होंने पिक्चर्स बनाई हुई हैं। इसके नीचे तो मेंटल लावा वगैरह नहीं, लावा वगैरह जो है ना ये सब कुछ भी अर्थ क्रस्ट के अंदर है, ठीक है। उसके नीचे नहीं पता क्या है, बस वो एक सॉलिड किस्म की वो चीज है जहां तक कोई पहुंच नहीं सकता। एनीवे, तो ऐसी ऐसी जो अल्फाज जब उमर हजरत अनहु ने सूरह ताहा की तिलावत में सुने ना, तो उन्होंने कहा कि भाई ये तो बहुत अच्छा कलाम है। फिर उन्होंने कहा कि ऐसा करो तुम लोग मुझे मोहम्मद के पास लेकर चलो, सुना सुन जिन्होंने तुम्हें ये सारा ये सारी चीजें बताई हैं, ये सारी मुझे उनके पास लेकर, ठीक है। अब जब ये बात उन्होंने कही ना, तो खबाब बिन अरद जो पीछे छुपे हुए थे उनको आवाज तो आ रही थी, वो ना स्प्रैंग आउट ना उछल करके बाहर आ गए, ठीक है। और आकर के उन्होंने क्या कहा, बड़ी जबरदस्त बात कही उन्होंने, ठीक है ना। उन्होंने आकर के कहा, उमर तुम्हें मुबारक हो, मैंने कल ही अल्लाह के नबी अलैहिस्सलाम को तुम्हारे ईमान के लिए दुआ मांगते हुए सुना। कल ही नबी अलैहिस्सलाम ने दुआ करी थी कि ए अल्लाह अपने दीन को अमर बिन हिशाम या उमर बिन खत्ताब, इन दोनों में से जो तुझे ज्यादा महबूब है उसके जरिए से अपने दीन को ताकत अता फरमा, ठीक है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने इन दोनों का नाम लिया, अमर बिन हिशाम, अमरू लिखते हैं उसको अरबी में अमरू, लेकिन वो अमरू नहीं होता, वो अमर पढ़ा जाता है, ठीक है। ये था किसका नाम, अबू जहल का नाम, ठीक है। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने दुआ के अंदर ये सारी बातें कही, इसमें या इसमें में से जो आपको ज्यादा महबूब हो उसके जरिए से इस्लाम को ताकत अता फरमा। अब अल्लाह ताला को कौन ज्यादा महबूब था, उमर रदान, और उसकी वजह क्या थी कि उमर रदान वॉज प्योर, सिंपल, ऑनेस्ट, सच्चे थे ये, जबकि वो जो था वो झूठा था, मक्कार था, फरेबी था और जिद वाला बंदा था, जानता था क्या सच है फिर भी नहीं मानता था, ठीक है। तो अल्लाह ताला ने फिर उमर रदान को तौफीक अता फरमा दी। तो खब्बाब बिन अरद ने ये खुशखबरी सुनाई, उमर रदान जो है फिर खब्बाब के साथ जो है फिर वो दार अरकम पहुंचे, और वहां पे जाकर के फिर जब दरवाजा वहां पे भी नॉक किया, और तलवार तो इनके पास अभी भी थी, तो अंदर से ना उन्होंने कोई जैसे पीप होल वगैरह बनाते हैं दरवाजे में से देखने का, तो उन्होंने ना अंदर से फिर लोगों ने देखा तो बताया कि बाहर तो उमर है और उसके हाथ में तो तलवार है, ठीक है। तो पहले तो ना अंदर हजरत हमजा रतान भी मौजूद थे, उन्होंने सबसे पहले कहा, अच्छा तलवार के साथ उमर आया, चलो अगर तो अच्छी नीयत के साथ आया ना तो फिर तो ठीक है, वरना मेरे पास भी तलवार है ना, मैं अपनी तलवार से उसका फैसला कर दूंगा, कोई मसला नहीं, आने दो उसको, ठीक है। नबी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ठीक है अगर खैर की नीयत से आए तो उसको फायदा होगा, आने दो उसको, देखा जाएगा, ठीक है। तो इन लोगों ने दरवाजा खोल दिया, उमर रतान अंदर आए, तो आपसे सल्लल्लाहु अलैहि वसल्लम ने पूछा कि उमर कैसे आना हुआ भाई, ठीक है। उमर रतान ने बताया, नहीं उमर रतान ने क्या बड़े मजे मजे के अल्फाज हैं, मुझे एक चीज नहीं याद आ रही। तो चले इसमें से पढ़ लेते हैं ना, कुछ मिस ना हो जाए, बस क्लास का टाइम खत्म हो गया। तो जब वो अंदर आया ना, तो नबी रसूलुल्लाह सलाम ने उनको आते के साथ ही ना उनके कुर्ते को पकड़ लिया, कुर्ते के दामन जैसे ऐसे करके पकड़ लिया कुर्ते के दामन, ठीक है, और पकड़ के ना उन्होंने अपनी तरफ खींचा, ठीक है, और उमर रदान को कहा कि ए इब्ने खत्ताब, हिदायत का रास्ता इख्तियार करो, دین اسلام قبول کر لو، ہدایت کے راستے پر آ جاؤ. تو انہوں نے فوراً کہا کہ اشہد انکا، اشہد ان لا الہ الا اللہ و اشہد انکا رسول اللہ، کہ میں گواہی دیتا ہوں کہ اللہ کے سوا اور کوئی عبادت کے لائق نہیں ہے، اور میں گواہی دیتا ہوں اس بات کی کہ آپ اللہ کے رسول ہیں. ٹھیک ہے، اب یہ جو الفاظ سنے نا نبی علیہ السلام نے، حمزہ رضی اللہ عنہ اور دوسرے سارے صحابہ نے جو سنے نا، او ہو، ان کی تو خوشی کا ٹھکانہ نہیں رہا. ان سب نے جو ہے نا زوردار مل کر کے، جیسے امریکہ میں بہت لگتے ہیں، تکبیر اللہ اکبر، رائٹ، بہت زوردار اللہ اکبر، زوردار سب نے مل کر کے نعرہ لگایا. ٹھیک ہے، تو اس کے بعد نا نبی علیہ السلام نے عمر الدران کے سینے کے اوپر ہاتھ مارا ایسے کرتے، ایک دو تین. ٹھیک ہے، اور پھر آپ صلی اللہ علیہ وسلم نے اللہ تعالیٰ سے دعا کری کہ اے اللہ عمر کے دل میں جو میل ہے، جو خرابی ہے، اس کو نکال دے اور اس کے سینے کو ایمان سے بھر دے. بڑی یونیک قسم کی دعا، کیونکہ شاید نبی صلی اللہ علیہ وسلم نے کسی اور کے لیے نہیں مانگی، ان کے لیے مانگی. ٹھیک ہے، تو عمر تعالیٰ جو ہے نا پھر اس کے بعد ان کا کام ہو گیا ماشاءاللہ. تو اب جو ہے نا یہ وہاں سے نکلے اور یہ گئے سیدھے قریش کے پاس، یعنی قریش جس جگہ وہ دار الندوہ وغیرہ کو انہوں نے علاقہ بنایا تھا حرم کے وہاں پر، تو وہاں پہ جا کے پہنچے اور جا کر کے نا انہوں نے کہا کہ بھئی میں تو ہو گیا ہوں مسلمان. ٹھیک ہے، ابو جہل اور دوسرے لوگ سب وہاں پہ بیٹھے ہوئے تھے، وہ میں تو ہو گیا ہوں مسلمان. ٹھیک ہے، تو اب سارے کے سارے، او عمر بھی بے دین ہو گیا، عمر بھی، اس نے بھی ہمارا دین چھوڑ دیا. تو عتبہ بن ربیعہ جو تھا نا، وہی جس نے نبی علیہ السلام کے چہرے مبارک کے اوپر تھوکنے کی کوشش کری تھی، یاد ہے نا پچھلی کلاس میں بات ہوئی، تو عتبہ بن ربیعہ جو ہے نا یہ ایک دم سے نا عمر رضی اللہ عنہ کے اوپر جھپٹا کے مارنے لگے. ٹھیک ہے نا، بے وقوف تھا. عمر رضی اللہ عنہ نے کیا کیا، انہوں نے عتبہ کو جو ہے نا پکڑا، اٹھایا اور زمین کے اوپر پٹخ دیا زمین کے اوپر. یہ پہلوان قسم کے انسان تھے. ٹھیک ہے نا، اتنے پاورفل تھے کہ انہوں نے عتبہ بن ربیعہ جو کہ ان سے شاید 30 ایئر زیادہ اولڈر بھی ہوگا اور پتہ نہیں اس کی باڈی بھی کیسی ہوگی، اٹھا کر کے زمین میں پٹک دیا. اور ان کی جو پاور تھی نا یہ پھر پرسسٹ کری بعد میں بھی، حتیٰ کہ آج سے پھر یعنی اس وقت سے کوئی 7 years plus 10 years 17 سال کے بعد، جب نبی علیہ السلام، نہیں 17 نہیں بلکہ 15 سال کے بعد، جب نبی علیہ السلام سارے مسلمانوں کو لے کر کے حج کرنے کے لیے گئے، یا اس سے بھی 2 سال پہلے جب فتح مکہ کے لیے گئے نا، تو جب حرم پہ پہنچے نبی علیہ السلام مکہ فتح کر کے جب کعبۃ اللہ پہ پہنچے نا، تو سارے مسلمان جو ہیں انہوں نے طواف کرنا چاہا. ٹھیک ہے، تو طواف کے بعد یا طواف سے پہلے پھر مسلمان جو ہیں وہ حجر اسود کے پاس جاتے ہیں اور جا کر کے بوسہ دیتے ہیں، جیسے اللہ تعالیٰ ہمیں پھر سے تو اس کی موقع عطا فرمائے. نہیں آپ لوگ تو خاص طور پر، ہم تو شاید پھر بھی ویکسین لگا کے چلے ہیں، آپ تو پھر بھی نہیں جا سکتے، اللہ رحم فرمائے. ٹھیک ہے، بہرحال تو حجر اسود کے اوپر سارے مسلمان جاتے ہیں. تو نبی علیہ السلام نے نا اس وقت عمر تعالیٰ کو کہا کہ دیکھو عمر، سب کوشش کریں گے حجر اسود پہ جانے کی، تم جو ہے نا وہ کسی کو دھکا مت دے دینا، کیونکہ تم بہت اسٹرانگ ہو، تم نے دھکا دیا نا تو کہیں کسی کو تکلیف نہ ہو جائے. جیسے کہ انہوں نے اپنی بہن کو دھکا دیا تو ان کا تو خون بہنا شروع ہو گیا. تو حجر اسود پہ اگر تم نے کسی کو، تو دیکھیں عمر رضی اللہ عنہ کیسے پاورفل ہوتے ہیں نا. تو خیر انہوں نے جو ہے نا وہ عتبہ بن ربیعہ کو اٹھا کر کے زمین پر پٹخ دیا، اور اس کے بعد انہوں نے اعلان کیا سب کے سامنے کہ آج کے بعد سارے مسلمان چھپ کر کے عبادت نہیں کریں گے بلکہ سب کے سامنے عبادت کریں گے. ٹھیک ہے، تو پھر نا نبی علیہ السلام دار ارقم سے نکلے اور عمر رضی اللہ عنہ جو ہے وہ ان کے ساتھ تھے، تلوار لے کر کے سامنے چل رہے تھے اور کہہ رہے تھے کہ لا الہ الا اللہ محمد رسول اللہ، اور جس نے بھی کوشش کری مسلمانوں کو روکنے کی، عمر کی تلوار اس کا فیصلہ کرے گی. ٹھیک ہے، یہ کہتے چلے آ رہے تھے، سارے مسلمانوں کو لے کر کے آئے، سب نے جو ہے وہ وہاں پر پھر کھل کر کے نماز پڑھی اس طریقے سے. ٹھیک ہے، یہ وہ وجہ تھی کہ جس کی وجہ سے عمر رضی اللہ تعالیٰ عنہ کو نبی علیہ السلام نے الفاروق کا خطاب دیا. یہ جو آپ نے کہا تھا نا عمر بن فاروق کیوں کہا جاتا ہے، نہیں عمر بن فاروق نہیں کہا جاتا بلکہ عمر فاروق کہا جاتا ہے. یہ فاروق ان کا لقب تھا، ان کا ٹائٹل تھا جو نبی علیہ السلام نے ان کو دیا. کیوں؟ اس لیے کہ ان کے ایمان لانے کے بعد پھر بالکل کلیئر، یہ کافر ہیں یہ مسلمان ہیں، سب کا کلیئر ہو گیا معاملہ کہ کون کون مسلمان ہے کون کون کافر ہے. ٹھیک ہے، تو اس یہ جو فاروق کا مطلب ہوتا ہے فرق کرنے والا. ٹھیک ہے، تو یہ تھی عمر رضی اللہ عنہ کے ایمان کی بات کی کہانی, اور اس کے بعد میں انشاءاللہ اگلی کلاس میں ہم آگے کرتے ہیں. ہاں ظاہر ہے کافر اللہ کا گھر تو سب مانتے تھے, کافر بھی مسلمان بھی, اور حجر اسود کے اوپر تو وہ ساری لڑائیاں جو ہوئی تھیں یاد ہے نا, کہ پھر نبی علیہ السلام نے اٹھا گیا اس کو, اس لیے کیونکہ وہ سب اس کو جنت کا پتھر مانتے تھے, اس کی عزت کرتے. ٹھیک ہے اللہ تعالیٰ حضرت حضرت حمزہ بھی ساتھ تھے, یعنی پہلے تو وہ پٹکنے والا معاملہ ہو گیا نا, پھر اس کے بعد جب یہ سب کلیئر ہو گیا تب نبی علیہ الصلوۃ والسلام باقی سارے مسلمانوں کو لے کے دائرۂ ارکان سے نکلے, اور اس وقت پر یہ سامنے تلوار لے کر کے چل رہے. ٹھیک ہے جی, پوچھیے جی ہم